کلام کی خدمت کرنے کے وسیلے خداوند کا جلال آج ہم پر ظاہر ہوگا, اور یہ ایک گزشتہ ہفتے مجھ پر موسم کا تھوڑا سا اثر ہو گیا تھا. میں موسم کو قصوروار نہیں ٹھہراتا, یہ تو ایک آزمائش تھی اور جسمانی آزمائش سے مجھے گزرنا پڑا. اور آپ نے سنا تھا کہ میں اسپتال میں تھا. میں وہاں اس لیے گیا تھا تاکہ مجھے بار بار دریا کے اس پار آنا جانا نہ پڑے. آپ اوپری گیسٹرونومک اور لوور گیسٹرونومک لیتے ہیں اور کچھ منٹوں بعد انہوں نے یہ کرنا ہوتا ہے, وہ واپس آتے ہیں اور بار بار ایکسرا کرتے ہیں. ہمیں ہر 6 مہینے بعد یہ کروانا پڑتا ہے کیونکہ ہم خدمت کرنے دوسرے ملکوں میں جاتے ہیں. میرا خیال ہے بھائی روبرٹس اور باقی سب بھی 6 مہینے بعد اپنا معائنہ کرواتے ہیں, لیکن میں نے 4 سالوں سے نہیں کروایا تھا. پریشانی یہ ہے کہ میں کیسٹر کا تیل پسند نہیں کرتا ہوں, اور یہی بات ہے. اور وہ کہتے ہیں اس کے بدلے اور کچھ نہیں ہے جو وہ دے سکتے ہیں, اسی لیے جب وہ مجھے یہ چیز دیتے ہیں تو میں اور بیمار ہو جاتا ہوں. آپ کو معلوم ہے میں نے یہ بات اپنی سوانح حیات میں آپ کو بتائی تھی. یہ چیز مجھے اور بیمار کر دیتی ہے اور مجھے اس چیز سے نفرت ہے. اور میں نے اپنے عزیز ڈاکٹر دوست سے کہا کیا اس کے علاوہ کوئی اور چیز نہیں ہے, اور اس نے کہا میرا نہیں خیال کوئی اور ہے. بھائی برینم وہ جب وہ خاتون آئی تو اس طرح لگا شاید میں مبالغہ آرائی کر رہا ہوں, لیکن یہ چوتھائی حصے کی طرح تھا. یہ تھا, میں نے اسے بہت زیادہ نہیں دیکھا اور بس میں نے اپنی ناک پکڑی اور اسے منہ سے لگا لیا اور آخر کار میں اسے پی گیا. لیکن اب ان تمام آزمائشوں اور باقی تمام چیزوں سے گزرنا پڑا, اور میں ان اچھی آزمائشوں کے لیے خداوند کا شکر گزار ہوں. میں نے 100% پاس کر لیا ہے, اس لیے اب میں دنیا میں جہاں بھی جانا چاہوں جا سکتا ہوں. میں نے ڈاکٹروں سے پوچھا, میرا خیال ہے کہ وہ لوئی ویل کے 3 ماہرین ڈاکٹر تھے, اور میں نے ان سے پوچھا, میں نے کہا کیا 10% مجھ میں معذوری ہے؟ کہا گیا آپ میں ذرا سی بھی معذوری نہیں ہے. کہا آپ ہر طرح سے مکمل تندرست ہیں, اور میں خدا کا بہت زیادہ شکر گزار ہوں. اس طرح کا کام دیکھیں آسمانی باپ کے علاوہ کون کر سکتا ہے؟ اور اس نے کہا آپ کے بہاؤ سے معلوم ہوتا ہے آپ جوان ہیں. اس نے کہا آپ کے خون کے خلیات اور باقی چیزیں ابھی تک ٹوٹنی شروع نہیں ہوئی ہیں. اس نے کہا بھائی برہنم آپ بہت اچھی حالت میں ہیں, اور میں نے کہا بھائی میں بہت خوش ہوں. اور مجھے ہسپتال میں ہر نرس کو گواہی دینے اور گفتگو کرنے کا اچھا موقع ملا, اور ہر ڈاکٹر سے بھی خدا کی بادشاہی کے بارے میں بات کی. اور ایک اچھا ڈاکٹر تھا, میرا خیال ہے اسے آج صبح یہاں ہونا چاہیے. اور میں یہ جان کر خوش ہوں کہ دنیا میں ابھی تک اچھے لوگ ہیں اور حقیقی لوگ موجود ہیں جنہوں نے مجھے میرے جسمانی معائنے کے لیے 5 دن رکھا, جبکہ ایک دن کا بل $200 یا $300 تھا. جب مجھے چھٹی ملی تو انہوں نے کہا جو کچھ آپ کر رہے ہیں یہ ہماری طرف سے خداوند کی خدمت کے لیے چندہ ہے. دیکھیں جی ہاں, بس یہی نہیں بلکہ کہا آپ کیوں یہ پوچھ کر ہمیں شرمندہ کر رہے ہیں کہ ہمارا کتنا بل ہے؟ کہا ہمیں بس آپ کی دعائیں چاہیے. اور باطنی طور پر انہوں نے کہا ہمیں ایسا جذبہ ملا ہے جو ہم بیان نہیں کر سکتے ہیں. اور میں نے کہا ہمیں اس طرح نہیں لگ رہا. ایک نے کہا ظاہری طور پر آپ گھبرائے ہوئے یا پریشان نہیں لگتے ہیں, لیکن کہا دیکھیں باطنی طور پر یہ ایک جذبہ ہے جسے ہم سمجھ نہیں سکتے ہیں. میں نے کہا اگر آپ تھوڑی دیر کے لیے یہاں بیٹھ جائیں تو میں آپ کو بتاؤں گا. اور میں رویاؤں کے بارے میں بتانے لگا. ان کے لیے یہ ایک دوسرا میدان تھا, وہ اس بارے میں کچھ نہیں جانتے تھے. میں نے انہیں بائبل کے بارے میں بتایا. پھر میں نے انہیں وہ رویا بتائی جو خداوند نے مجھے ایک دن دی تھی, اور وہ بچوں کی طرح رونے لگ گئے اور وہاں بیٹھ کر بس روتے رہے. اور میں وہ بلکہ میں نے کہا مجھے امید ہے آپ مجھے مذہبی پاگل یا کچھ اور نہیں سمجھیں گے. کہا ہرگز نہیں بھائی برینم, میں اپنے پورے دل سے اس پر ایمان رکھتا ہوں. ڈاکٹر نے کہا لیکن ایک بات میں کہنا چاہتا ہوں, آپ یہ باتیں سیکھنے کسی سکول نہیں گئے ہیں. کہا میں ایمان رکھتا ہوں یہ باتیں قادر مطلق خدا کی طرف سے ہیں, اور وہ لوئس ویل کے 3 بہترین سرجن تھے اور وہاں کے بیسٹ ڈاکٹر تھے. اور اس طرح میں اس بات کے لیے بہت خوش تھا اور یہ جانتا تھا कि शायद खुदावन मुझे यहाँ कुछ बीज बोने दे। हर एक नर्स ने उनसे बात की। एक सुबह वो एक्सरे के कमरे से बाहर आ रहे थे। मैंने कहा, मैंने एक बेचारी बूढ़ी औरत को देखा, वो बहुत बीमार थी, और मैं नीचे नीचे और नीचे चला गया जब तक मैंने उसे तलाश ना कर लिया। मैंने सोचा शायद वो मर रही है, और मैंने कहा, बहन मैं आपसे एक सवाल पूछना चाहता हूँ। उसने कहा, जी हाँ जनाब। मैंने कहा, क्या आप एक मसीही हैं? और उसने कहा, मैं फलां चर्च से ताल्लुक रखती हूँ। और मैंने कहा, मैं इसे थोड़ा और आसान कर देता हूँ। मैंने कहा, मैं बस ये जानना चाहता हूँ, आप एक क्रिश्चियन हैं, एक हकीकी मसीही हैं, क्या आप जिंदगी के इस समुन्दर को पार करके दूसरे देश में जाना चाहती हैं? क्या आप उससे प्यार करती हैं? मैंने कहा, क्या आप निजात पाना चाहती हैं? और उसने कहा, जी हाँ जनाब, मैं चाहती हूँ। और मैंने कहा, खुदावन आपके दिल को बरकत दे। कोई फर्क नहीं पड़ता हवा किस तरफ चलती है, आप उस वक्त तक ठीक है जब तक वो चलती रहती है। और अगर हम चक्कर लगाकर देखें तो आज भी दुनिया में बहुत सारे अच्छे लोग मौजूद हैं। अब आज मैं यहाँ एक रोया के मुताबिक आया हूँ, जो मैं आपको थोड़ी देर बाद बताऊंगा, लेकिन मैं पहले कलाम सुनाना पसंद करूंगा, क्योंकि मेरा ईमान है कलाम बहुत जरूरी है, बल्कि बहुत ज्यादा जरूरी है। और मैं चार्ली कॉक्स को और बाकी भाइयों को और जो दोस्त वहाँ खड़े हैं देखकर बहुत खुश हूँ। भाई मुझे याद नहीं आ रहा, जेफरीज मुझे उसका नाम याद नहीं आ रहा, आप में से बहुत सारे प्यारे भाई जॉर्जिया से और मुल्क के बाकी हिस्सों से आए हैं। मेरा पुराना दोस्त बिल यहाँ बैठा हुआ है आज सुबह, मेरा ख्याल है ये वही है, और बहुत हैं। और एक भाई यहाँ जॉर्जिया से आया है, उन्होंने मुझे सूट दिया था। आप जानते हैं जितने सूट मैंने पहने हैं ये सबसे अच्छा सूट है, बहुत अच्छा लग रहा है, वाकई ये बहुत अच्छा है। और आपने मेरे लिए बहुत कुछ किया है, जबकि मैं आपको बताता हूँ कि मेरे साथ कुछ दिन पहले क्या हुआ था। आप सोचेंगे मैं ये क्यों सोचता हूँ कि ये मेरे लिए बहुत खास है। अब मैं ईमान रखता हूँ, अगर खुदावन ने चाहा तो मैं इस जंग को और जोर से लड़ना चाहता हूँ जो मैंने अपनी इस जिंदगी में लड़ी है, क्योंकि मैं देखता हूँ कि अब क्योंकि मैं आज भी मर सकता हूँ, लेकिन आप ये नहीं जानते हैं, मेरा इलेक्ट्रोकार्डियोग्राम और बाकी सब कुछ हुआ है, और 16 किस्म के मुख्तलिफ एक्सरे हुए हैं। जी हाँ, मुकम्मल जिस्मानी मुआयना हुआ है। ये दिखाया गया है कि मैं अपनी नॉर्मल हालत में हूँ, जैसे कोई भी इंसान जमीन पर मौजूद है। बस मैं इसके लिए बहुत शुक्रगुजार हूँ, और इन सब बातों के लिए और सब कुछ के लिए मैं खुदा का एहसान मंद हूँ और शुक्रगुजार हूँ। और मैं हूँ, और मैं ईमान रखता हूँ कि वो अपनी खिदमत मुझसे ले रहा है। ये वो बात नहीं है जो उसने थोड़ी देर पहले मुझे दिखाई थी। देखें, मैं बहुत खुश हूँ। अब आज रात मेरा ख्याल है ये आपके लिए ठीक है। हमारा एक बेशकीमत भाई है और बेलोस इंसान है, और वो भाई नेवल है। और अगर आप में से कोई गुजरे इतवार यहाँ था तो आपने बेहतरीन पैगाम सुना होगा जो उन्होंने दिया था। वो तेल की कुपी पर दिया था, और वो था जितने पैगाम मैंने भाई नेवल के सुने हैं, ये उनमें सबसे आला था। पाक रूह के जरिए गुजरे इतवार भेड़ों के इस छोटे से गले को खुदा ने इकट्ठा किया था, और ये मुनासिब होगा कि खुदावन की खुशी के लिए कलीसिया के साथ और भाई नेवल के साथ ऐसा करूं। मैं आज रात से बोलने के लिए एक सिलसिला दोबारा से शुरू करूंगा, और पीर की रात मेरा मतलब है इतवार की रात और बुध की रात, और देखें अगले इतवार की रात तक ये सीरीज चलेगी जिसका मैंने मुतालिया किया है। मुझे वहाँ अस्पताल में ज्यादा रुकना नहीं पड़ा, लेकिन उन्होंने मेरे साथ बड़ा अच्छा सलूक किया, और उन्होंने मुझे कमरा एक तहाई कीमत में दिया, और बस मैंने अपनी बाइबल ली और अपनी किताबें ली और अपने पलंग के साथ रख ली और अपना सारा सामान वहाँ रख लिया, और मैंने अपनी बाइबलें और बाकी चीजें आसपास रख ली। और मेरे पास यकीन उस वक्त तक टाइम था जब तक वो कैस्टर ऑयल नहीं लाए थे, और फिर मेरा अच्छा वक्त खत्म हो गया, तब मेरे वक्त का इख्तिताम हो गया। लेकिन भाई पेट, मैं यकीनन बीमार हो गया था, और मैं उस चीज को बर्दाश्त ना कर सका। और देखें, लेकिन पहले तीन चार दिन मेरे बड़े अच्छे गुजरे, मेरा अच्छा वक्त गुजर रहा था, اور میں عیسائیوں کی کتاب کا مطالعہ کر رہا تھا اور کلیسیا کی ترتیب کو دیکھ رہا تھا اور میرا خیال ہے یہ خوبصورت بات ہے. اور اب اگر آپ کی کوئی کلیسیا ہے تو آپ آگے بڑھیں اور وہاں جائیں اور اپنی ذمہ داری کو پورا کریں. لیکن اگر آپ کی کوئی کلیسیا نہیں ہے تو آپ آج رات اور بدھ کی رات اور اتوار کی رات یہاں واپس آ سکتے ہیں. میں آج کی رات افسس کی پہلی کتاب اور بدھ کی رات افسس کا دوسرا باب لینا چاہوں گا اور اگلے اتوار افسس کا تیسرا باب لوں گا اور کلیسیا کی ترتیب کو دیکھیں گے. آپ جانتے ہیں میرا کیا مطلب ہے, تاکہ اسے ٹھیک مقام پر رکھا جائے. اور میرا خیال ہے کلیسیا کے لیے یہ تعمیری عمل ہے. میں نہیں بلکہ میں یہ بات برینم ٹیبرنیکل میں آنے والوں سے کہہ رہا ہوں. اور میں آپ سب عزیز بھائیوں کو, میں آپ میں سے کچھ کو جانتا ہوں اور میرا خیال ہے آپ کی عبادات ہیں, اور ہمارا چھوٹا بھائی جو سیلزبرگ میں ہے اور باقی بھی ہیں جن کی عبادات ہیں. اب دیکھیں یہ بیداری کی عبادات ہیں, آپ ان میں جائیں. یہ مسیح کے خدا ہیں اور یہ جوان آدمی باہر نکل کر آئے ہیں اور رکھنا میں کھڑے ہوئے ہیں, جبکہ ان کے اپنے چرچز سچائی کو اور باقی ایسی باتوں کو رد کرتے ہیں, لیکن یہ ان میں سے باہر نکل آئے ہیں اور خدا نے انہیں خدمت کے لیے بلایا ہے. جی ہاں جناب, میں ایسے آدمی کو سراتا ہوں. مجھے اس آدمی کا نام یاد نہیں آ رہا, لیکن وہ ایک جوان آدمی ہے, اچھا اور خوبصورت نظر آتا ہے. اس کے خوبصورت بچے ہیں اور ایک بیوی ہے, اور بھائی جونی جیکسن کچھ عبادات یہاں لے رہے ہیں, جو کہ ایک اور زبردست بات ہے. وہ خدا کے عظیم فضل کی قابل ذکر ٹرافی ہے. اور جب ان کی بیداری کی عبادت آپ کے چرچز میں ہوتی ہیں تو آپ ضرور جائیں, کیونکہ یہ آپ کی ذمہ داری ہے. کیونکہ آپ نہیں جانتے, شاید کوئی گناہگار آلٹر پر آ جائے اور آپ کے وسیلے اس شخص کی مسیح تک رہنمائی ہو جائے, اور اس کا آپ کے لیے دوسرے دیس میں بہت بڑا اجر ہوگا. یہ ایک تعلیم ہے جس کے وسیلے کلیسیا کو یہاں ٹیبرنیکل میں ترتیب سے رکھنا ہے, تاکہ ہماری مدد ہو اور آگے بڑھے. دیکھیں میں اپنی گھڑی نہیں لایا, اسی لیے کوئی مجھ پر نظر رکھے. ڈاک نے مجھے دکھا دی ہے, اس کے پاس ایک ہے. اسی لیے میرے بھائی, بس اب کیا آپ مجھ سے اس کی زیادہ وصولی تو نہیں کریں گے؟ ٹھیک ہے, خیر اب یہ ٹھیک ہو گیا ہے. خیر دیکھیں, میرا نہیں خیال کہ اس کا وقت آغاز ہی سے ٹھیک ہے. بس اب ہو کیا تم نے کر دی؟ اب دیکھیں, ڈوک نے اس گھڑی کو ٹھیک کر دیا ہے. کہا اس نے اپنی سالگرہ کے 10 پیسے بچائے ہوئے ہیں تاکہ مجھے اچھا لگے, کیونکہ اس کے اور میرے درمیان 2 یا 3 ہیں. بس آپ دیکھ سکتے ہیں میں راستے میں اس وقت کہاں ہوں. لیکن ہو, مجھے اس سے کوئی فرق نہیں پڑتا. اب میں زیادہ دیر نہیں بولوں گا. اب اگر ہمارے درمیان کوئی اجنبی ہے تو ہم اپنے پورے دل سے آپ کو خوش آمدید کہتے ہیں. آپ کو اس چھوٹے سے ٹیبرنیکل میں بہت زیادہ خوش آمدید کہتے ہیں. ہمارے پاس بہت بڑی عمارت نہیں ہے. اب یہ پروگرام میں شامل ہے کہ ہمیں ایک عمارت بنانی ہے, کوئی بڑی جگہ نہیں, بس ایک. یہ کافی خستہ حال ہے, اور ہم کوشش کریں گے کہ جلد ہی ایک آرام دہ چھوٹا سا چرچ یہاں بنایا جائے. ہم جلدی کریں گے اگر خداون نے ہمیں یہ کام کرنے کی اجازت دی, اور آپ میں زیادہ تر اس کی کوشش کر رہے ہیں, اور ہم یقیناً اس کام کو سراتے ہیں. اب میں چاہتا ہوں آج صبح آپ میرے ساتھ پڑھنے کے لیے پہلے سیمول کا 8 باب نکالیں. اور شروع کرتے ہیں تقریباً 19 آیت سے شروع کرتے ہیں, بلکہ 19 اور 20 آیت سے, تاکہ سیاق و سباق کے لیے ایک عنوان لے سکیں. اور اب جیسے ہی آپ اسے نکالتے ہیں, اور اس سے پہلے کہ ہم پہلے اسے پڑھیں گے اور پھر ہم دعا کریں گے, اور اگر آج صبح کوئی درخواست ہے تو کہیں مجھے یاد رکھا جائے. ہماری آخری ملاقات 2 ہفتے پہلے یا 3 ہفتے پہلے ہوئی تھی, جب میری عبادت تھی. کہا کہ ہم ویسے بھی جب آپ جا رہے ہیں تو ہماری میٹنگ اب شٹاکوا میں 6 شروع ہوگی. ہم مڈل ٹاؤن اوہایو میں ایک عظیم وقت کی توقع کر رہے ہیں. آپ لوگ جن کی چھٹیاں آ رہی ہیں آئیں, اور دریا پر یہ ایک بڑا کیمپ ہے جہاں ہم شاید آپ نے یہاں کبھی منادی سنی ہو, وہ سب صبح سے رات تک سارا دن مناد یہاں دریا کے اوپر نیچے آتے جاتے رہتے ہیں. دیکھیں ساری جماعتیں اکٹھی ہوتی ہیں. یہ ایک بہت بڑا کیمپ گراؤنڈ ہے, اور یہ سلور ہل سے بہت زیادہ بڑا ہے, اور یہ اتنی بڑی جگہ ہے جہاں 8 یا 10 ہزار لوگوں کو اکٹھا کر سکتے ہیں اور یہ ہمیشہ بھرا رہتا ہے۔ اوہایو میں ہمارا اچھا وقت گزرتا ہے۔ اور ایک صبح میں بزرگ بھائی کڈ کے لیے دعا کرنے گیا تھا، یہ بات آپ سب کو یاد ہوگی، میں نے 3 ہفتے پہلے یہ آپ کو بتائی تھی۔ ڈاکٹر نے اسے زندہ رہنے کے لیے 24 گھنٹے بتائے تھے، لیکن وہ یہاں ہیں اور چل پھر رہے ہیں۔ انہوں نے کلام کا حوالہ دیا تھا اور ایک گیت تھا جو وہ گا نہیں سکے تھے، اور جب میں اگلی صبح اندر گیا اور اس کی طرف دیکھا، اس پر وہ چھوٹی سی شال پڑی ہوئی تھی۔ میں دن نکلنے سے 3-4 گھنٹے پہلے نکلا تھا تاکہ میں ان کے پاس پہنچ سکوں۔ انہوں نے کہا تھا کہ وہ پروسٹیٹ کے کینسر سے اس دن مر جائے گا، اور ان کی بیش قیمت بیچاری بوڑھی بیوی 50 سینٹ یومیہ کے لیے دلائی کرتی تھی۔ تڑکے سے لے کر رات تک وہ 50 سینٹ کے لیے کام کرتی تھی تاکہ اس کا شور لوگوں میں منادی کر سکے۔ اس نے 2 ہفتے بیداری کی منادی کی تھی اور صرف 80 سینٹ ہدیہ ہوا تھا، لیکن اس صبح میں نے انہیں وہاں بیٹھے دیکھا، بیچارے 2 بوڑھے لوگ، بلکہ ایک بوڑھا جوڑا تھا وہاں بیٹھا ہوا تھا اور چھوٹی سی شول اس کے کندھوں پر تھی، اور ایک تبدیل شدہ 92 سال کا بوڑھا ذہین اور روشن تھا اور دل کی گہرائی سے پینتیکوسٹل تھا اور وہاں بیٹھا ہوا تھا، آپ جانتے ہیں۔ اور میں نے کہا، کیا آپ جانتے ہیں آپ بوڑھے لوگ یہاں کیوں بیٹھے ہوئے ہیں؟ آپ بس اپنی کشتی کا انتظار کر رہے ہیں، یہی بات ہے۔ انہوں نے اپنے کام پورے کر لیے ہیں اور اپنا مقصد پورا کر لیا ہے، اور اب وہ اپنا اجر پانے کے لیے تیار ہیں۔ اور میں نے بھائی چیف سے کہا، اور بھائی کڈسن، اس دن آپ شکاکوا کی میٹنگ میں ہوں گے۔ اس نے مجھے کل کال کی اور کہا، میں وہاں جاؤں گا بھائی برہنم، ٹھیک ہے، میری نئی خدمت میں بہت ساری عبادات ہونے والی ہیں۔ ایک بیپٹسٹ بھائی یہاں کھڑا ہوا ہے، اس کی 9 عمر بیٹی تھوڑی سی بھٹک گئی تھی، اور اس سے کہا گیا، خداوند یسوع کے لیے میں تجھے تیری بیٹی دیتا ہوں۔ اور جب وہ گھر پہنچا تو بیٹی نجات پا چکی تھی، اور دوسری آج صبح یہاں موجود ہے اور بپتسمہ لینے جا رہی ہے اور آگے بڑھ رہی ہے۔ اور ایک بھائی مسٹر سوت میں، میرا دوست کینیڈا میں ہے، اس کی ساس قریب المرگ تھی، کہا گیا جب تم وہاں پہنچو گے اپنی ساس کو ٹھیک پاؤ گے، وہ ٹھیک ہو رہی ہے، یہ سچ ہے۔ اور اسی طرح ہوا، اور بس لوگ اندر آ رہے ہیں، اور یہ اب اپنے ابتدائی دور میں کام کر رہی ہے، لیکن ہو ہم اس سے کہیں زیادہ بڑھ کر امید کر رہے ہیں۔ ہم آخری دنوں میں اور برائی میں ہیں، لیکن اسی میں ایک جلالی گھڑی بھی ہے۔ اب کیا آپ نے اپنی بائبل تھام لی ہے؟ تاکہ سیمول کا 8واں باب پڑھیں۔ اور میں نے جین سے وعدہ کیا تھا کہ میں وہیں رہوں گا تاکہ باقی کی باتوں کو ریکارڈ کروا سکوں۔ ہم بس اپنی میٹنگ کا آغاز کر رہے تھے۔ تو بھی لوگوں نے سیمول کی بات نہ سنی اور کہنے لگے، نہیں، ہم تو بادشاہ چاہتے ہیں جو ہمارے اوپر ہو، تاکہ ہم بھی اور سب قوموں کی مانند قوم ہوں، اور ہمارا بادشاہ ہماری عدالت کرے اور ہمارے آگے آگے چلے اور ہماری طرف سے لڑائی کرے۔ اور سیمول نے لوگوں کی سب باتیں سنی اور ان کو خداوند کے کانوں تک پہنچایا، اور خداوند نے سیمول کو فرمایا، تو ان کی بات مان اور ان کے لیے ایک بادشاہ مقرر کر۔ تب سیمول نے اسرائیل کے لوگوں سے کہا کہ تم سب اپنے اپنے شہر کو چلے
جاؤ۔
اب آج صبح کچھ منٹوں کے لیے میں اس حوالے سے اپنا عنوان چننے کی کوشش کرنے جا رہا ہوں، اور جو عنوان میں چننا چاہتا ہوں وہ ہے رد کیا ہوا بادشاہ۔ تمام زمانوں کی طرح یہ بھی ایک وقت تھا، کیونکہ لوگوں نے کبھی نہیں چاہا کہ خدا ان کی رہنمائی کرے۔ لوگ اپنی رہنمائی کے لیے اپنا طریقہ چاہتے ہیں، اور آج صبح کی یہ کہانی ہے، اور جب آپ اپنے گھر جائیں تو اسے شروع سے آخر تک پڑھیں، آپ کے لیے اچھا ہوگا۔ یہ سیمول کے زمانے کی بات تھی، جو خدا کا بندہ اور نبی تھا، اور وہ ایک راست باز آدمی تھا، ایک اچھا انسان، مہذب، عزت دار اور لوگوں کے ساتھ سچا اور ایماندار تھا اور لوگوں کو کبھی دھوکہ نہیں دیا تھا اور لوگوں کو سیدھا سیدھا خداوند یوں فرماتا ہے کے علاوہ کچھ نہیں بتاتا تھا. لیکن لوگ اس مقام پر آ گئے تھے جہاں وہ اس پروگرام کو بدلنا چاہتے تھے. انہوں نے فلسطینیوں، امالیکیوں، اموریوں، حتیوں اور دنیا کی باقی قوموں کو دیکھا تھا اور دیکھا تھا کہ ان کے بادشاہ ان پر حکمرانی کرتے ہیں اور ان کی رہنمائی کرتے ہیں اور ان پر حکومت کرتے ہیں اور ان کی جنگیں لڑتے ہیں اور وغیرہ وغیرہ. اور اس طرح لگتا ہے کہ اسرائیل اپنے آپ کو دوسرے لوگوں کی مانے اور دوسرے بادشاہوں کے نمونے کے مطابق بنانا چاہتا تھا. لیکن ایسا کبھی بھی کسی زمانے میں نہیں ہوا کہ خدا یہ چاہتا ہو کہ اس کے لوگ دنیاوی لوگوں کی طرح عمل کرے یا دنیاوی لوگوں کی طرح ان پر حکومت کی جائے یا کنٹرول کیا جائے.
God's people is always has been
اور خدا کے لوگ ہمیشہ سے خاص لوگ، مختلف لوگ اور بلائے ہوئے اور الگ کیے ہوئے لوگ رہی ہیں اور پوری طرح اپنے طریقوں میں اور اپنے ایمان میں مختلف رہی ہیں اور اپنے رہن سہن میں الگ رہی ہیں جیسے دنیا کے لوگ رہتے ہیں یا اپنی چیزوں کے لیے بھوک رکھتے ہیں یا اپنی بناوٹ میں رہتے ہیں. یہ ان سے الگ رہی ہیں. ہمیشہ دنیا کے لوگوں کی خواہشات کے خلاف رہی ہیں. اور اسرائیل کے لوگ سیمول کے پاس آ کر کہنے لگے، اب تو بوڑھا ہو رہا ہے اور تیرے بیٹے تیری راہ پر نہیں چلتے ہیں، کیونکہ وہ سیمول کی طرح سچے نہیں تھے، وہ رشوت خور اور پیسہ بنانے والے تھے. اور لوگوں نے کہا، سیمول تیرے بیٹے تیری طرح نہیں ہے، بس ہم چاہتے ہیں کہ تو جا اور جا کر ہمارے لیے ایک بادشاہ کی تلاش کر اور اسے مسا کر اور ہمارا نظام باقی دنیا کی لوگوں کی طرح بنا دے. اور سیمول نے انہیں بتانے کی کوشش کی، اس سے کام نہیں چلے گا. اس نے کہا، اگر تم ایسا کرو گے تو تمہیں معلوم ہو جائے گا کہ وہ تمہارے گھر سے تمہارے تمام بیٹوں کو بلا لے گا اور سپاہی بنا کر اور انہیں ہتھیاروں سے لیس کر کے اپنے رتھوں کے آگے آگے چلائے گا. صرف اتنا ہی نہیں، بلکہ وہ تمہاری بیٹیوں کو بھی بلائے گا تاکہ وہ روٹیاں پکائیں اور انہیں تم سے دور لے جائے گا تاکہ فوج کو کھانا کھلائیں. اور کہا، اس سب کے علاوہ وہ تم سے تمہاری فصل اور تمہاری انکم اور فلاں فلاں چیز کا ٹیکس لے گا. وہ باقی چیزوں پر بھی ٹیکس لے گا تاکہ تم سرکار کے مقروض رہو اور وغیرہ وغیرہ، اور باقی سب کچھ ادا کرنا پڑے گا. اس نے کہا، میرا خیال ہے تم کل ملا کر غلطی کر رہے ہو. لیکن جب لوگوں نے کہا، لیکن ہم پھر بھی باقی لوگوں کی طرح بننا چاہتے ہیں، مردوں اور عورتوں میں کچھ ایسا ہے اور وہ ایک دوسرے جیسا بننے کی خواہش رکھتے ہیں، اور زمین پر صرف ایک ہی آدمی آیا ہے جو ہمارے لیے نمونہ تھا، اور وہ ہستی تھی جس نے ہم سب کے لیے اپنی جان دے دی تھی، اور وہ ہمارا خداوند اور نجات دہندہ یسوع مسیح تھا. وہ ہمارے لیے کامل نمونہ تھا کہ ہمیں کیسا بننا چاہیے، تاکہ ہمیشہ باپ کے کام میں لگے رہیں اور جو ٹھیک ہے وہ کرتے رہیں. اور اس سے کوئی فرق نہ پڑا کہ سیمول نے لوگوں کو سمجھانے کی کتنی کوشش کی تھی، لیکن لوگ مسلسل دن رات اس کے پیچھے پڑے رہے. ہم ایک بادشاہ چاہتے ہیں، ہم ایک انسان چاہتے ہیں، ہم ایک آدمی چاہتے ہیں جسے ہم کہہ سکیں یہ ہمارا رہنما ہے. اور یہ کبھی بھی خدا کی خواہش نہیں تھی. یہ کبھی بھی خدا کی مرضی نہیں تھی اور نہ کبھی خدا کی مرضی ہوگی کہ ایک انسان دوسرے انسان پر حکومت کرے. خدا انسان پر حکومت کرتا ہے. خدا ہمارا حاکم اور ہمارا بادشاہ ہے. اور یہ آج کے زمانے میں ایک بہت بڑا خطرہ ہے, کیونکہ ایسا لگتا ہے کہ اس آدمی کا بھی یہی خیال ہے, اور ایسا لگتا ہے کہ لوگ اس کو سمجھنے کے قابل نہیں ہیں, کیونکہ آج بھی خدا کی حکمرانی کی بجائے انسان انسان پر حکومت کر رہا ہے. بس انہوں نے اپنے لیے سول نامی ایک آدمی کو چن لیا جو کیس کا بیٹا تھا, اور وہ ایک اچھا آدمی تھا, ایک معزز آدمی تھا. اور وہ لوگوں کو بالکل ٹھیک لگا, کیونکہ وہ ایک بڑا لمبا چوڑا اور قد آور آدمی تھا. کلام فرماتا ہے وہ اسرائیل میں سب سے لمبا چوڑا آدمی تھا. وہ شاہی چہرے والا تھا اور چہرہ بھی کافی خوبصورت تھا. وہ ایک شاندار اور غیر معمولی آدمی تھا. دیکھیں, آج بھی لوگ اسی قسم کا آدمی چننا چاہتے ہیں جس طرح سے خدا اپنی کلیسیا کو رکھنا چاہتا ہے. لوگ اس طرح سے مطمئن نہیں ہوتے ہیں تاکہ پاک روح کے وسیلے انہیں کنٹرول کیا جائے اور حکومت کی جائے. لوگ چاہتے ہیں کوئی ہو, کوئی آدمی ہو, کوئی تنظیم ہو, کچھ لوگ ہوں جو کلیسیا پر حکومت کریں, کیونکہ لوگ روحانی طور پر اپنے آپ کو مکمل طور پر خدا کے ہاتھ میں دینا نہیں چاہتے ہیں تاکہ پاک روح ان کی رہنمائی کرے. لوگ چاہتے ہیں کہ کوئی ان کی مذہب کے لیے رہنمائی کرے, کوئی تو ہو جو انہیں بتائے یہ سب کچھ کیسے کرنا ہے اور کیا کرنا ہوگا. اسی لیے انہیں یہ آدمی بالکل ٹھیک لگا, کیونکہ وہ ایک بہت ذہین آدمی تھا. اور آج بھی سب کچھ اسی طرح ہے. ہم ایسے لوگوں کو چننا پسند کرتے ہیں جو ہمارے چرچز پر حکومت کریں تاکہ خدا کی کلیسیا کو کنٹرول کریں. مجھے اس کے خلاف کچھ نہیں کہنا ہے, لیکن صرف ایک نقطہ دکھانے کے لیے بات کر رہا ہوں. یہ نہیں ہے, یہ نہیں تھی, اور یہ کبھی بھی خدا کی مرضی نہیں ہوگی کہ ایسا ہو. خدا اپنے لوگوں پر حکومت کرتا ہے اور ہر فرد پر حاکم ہے. پھر ہم دیکھتے ہیں کہ کیس کا بیٹا عظیم آدمی تھا, اور اس کا قد و قامت اور وہ لوگوں کو مناسب لگ رہا تھا, اور اس پر لباس بہت اچھا لگے گا, اور تاج اس کے سر پر خوب سجے گا, اور اس طرح وہ باقی سب لوگوں پر فوقیت رکھے گا. اور جب وہ چلے گا تو وہ اسرائیل کی بادشاہی کی ایک حقیقی شان ہوگا, کیونکہ دوسرے بادشاہ اور دوسری قومیں سوچیں گی دیکھو کیسا آدمی ہے, اور کیسے وہ اپنی انگلی اٹھا کر کہہ سکیں گے یہاں دیکھو ہمارے پاس کیسا عظیم بادشاہ ہے, یہاں دیکھو کیسا عظیم آدمی ہے جو ہم پر مقرر کیا گیا ہے. یہ بات میں دکھ سے کہہ رہا ہوں, کلیسیا میں یہ بات کیسے پوری ہو رہی ہے. لوگ یہ کہنا پسند کرتے ہیں ہمارا پاسٹر چھوٹے ذہن کا مالک نہیں ہے, وہ ایک عظیم آدمی ہے, وہ ہارٹفورڈ سے گریجویٹ ہے یا پھر کسی بڑے تھیولوجی اسکول سے, فلاں فلاں مقام سے چار ڈگریاں کی ہوئی ہیں, اور وہ لوگوں میں بہت زیادہ گل مل جاتا ہے. یہ سب کچھ ٹھیک ہو سکتا ہے اور اس کا ایک مقام ہے, لیکن خدا اپنی کلیسیا کی رہنمائی پاک روح کے وسیلے اور اپنے روح کے وسیلے کرنا چاہتا ہے. لیکن لوگ ये कहना पसंद करते हैं, हमारी बहुत बड़ी तंजीम है जिससे हमारा ताल्लुक है। हमने इब्तदाई दिनों में इसका आगाज किया था और उस वक्त हम बहुत कम लोग थे, बल्कि चंद लोग थे, बहुत कम थे। और अब हम इतने ज्यादा बढ़ चुके हैं कि हम यहाँ के मौजूदा सबसे बड़े फिरकों में से एक हैं। हमारे पास बेहतरीन स्कूल है और हमारे पास बेहतरीन तालीम याफ्ता खुदाम है। हमारे लोग बेहतरीन लिबास पहनते हैं और हमारी तंजीम में शहर के सबसे ज्यादा जहीन लोग हैं। और हम अतिया देते हैं और हम अच्छे काम करते हैं और वगैरह वगैरह। ये वो सब कुछ नहीं है। खुदा ना करे कि मैं एक लफ्ज भी इसके खिलाफ बोलूं, क्योंकि ये सब कुछ अच्छा है, लेकिन ये खुदा की मर्जी नहीं है कि इंसान इंसान पर हुक्मरानी करे। खुदा ने पेंतीकोस के दिन पाकरू भेजा ताकि वो इंसानों की जिंदगियों पर और दिलों पर राज करे। इसका मतलब ये नहीं था कि इंसान इंसान पर हुक्मरानी करे, लेकिन हम ये कहना पसंद करते हैं और इसे बहुत बड़ी बात समझते हैं जब हम ये कहते हैं कि हमारा ताल्लुक फलां बड़ी तंजीम से है। क्या आप एक मसीही हैं? इसी वजह से मैंने ये उनवान चुना था जब मैं अस्पताल में था और मैंने किसी से पूछा था, क्या आप एक मसीही हैं? मेरा ताल्लुक फलां फलां से है। क्या आप एक मसीही हैं? मेरा ताल्लुक फलां फलां से है। और एक नर्स पलंग के पास आई, मैं वहाँ बाइबल पढ़ रहा था और वो उस फ्लोर पर एक नई नर्स थी और उसने कहा, आप कैसे हैं? उसने कहा, मेरा ख्याल है आप रेवरेंड ब्रैनम हैं और यहाँ जिस्मानी मायने के लिए आए हुए हैं। मैंने कहा, मैं हूँ। और उसने कहा, क्या मैं आपकी कमर अल्कोहल से रगड़ूं ताकि आपको कुछ आराम मिल सके? और मैंने कहा, क्या आप ये कर सकती हैं? और देखें, जब वो मेरी कमर रगड़ रही थी तो उसने कहा, आप किस तंजीमी कलीसिया से ताल्लुक रखते हैं? और मैंने कहा, हो मेरा ताल्लुक सबसे पुरानी तंजीम से है। और उसने कहा, वो कौन सी तंजीम है? मैंने कहा, वो तंजीम है जो दुनिया बनने से पहले बनाई गई थी। और हो उसने कहा, क्या? मेरा नहीं ख्याल, मैं उसे जानती हूँ। उसने कहा, मैं फलां कलीसिया से ताल्लुक रखती हूँ। और क्या ये वो तंजीम है? मैंने कहा, नहीं मोहतरमा, ये तंजीम तो बस 200 साल पुरानी है, लेकिन वो तंजीम तब शुरू हुई जब सुबह के सितारे मिलकर गाते थे और खुदा के बेटे खुशी से ललकारते थे जब उन्होंने बनीनो इंसान के मुनज्जी को आते देखा था। और वो मेरी कमर रगड़ते रगड़ते रुक गई और इस तरह मैं थोड़ा सा रुक गया ताकि वो रगड़ सके। और वो वहाँ कोरिडोर के करीब से थी, हम बातचीत कर रहे थे और उसने कहा, जनाब मैंने हमेशा ये ईमान रखा है, अगर खुदा कभी खुदा था तो वो आज भी खुदा है जैसे वो पहले दिनों में था। उसने कहा, हालांकि मेरा चर्च इसका साफ इनकार करता है, लेकिन मैं इस बात का यकीन करती हूँ कि ये सच है। और मैंने कहा, ए जवान खातून, आप खुदा की बादशाही से दूर नहीं है। उसने कहा, अगर वो कभी शिफा देने वाला था तो क्या वो अब शफी नहीं है? मैंने कहा, मेरी बहन यकीनन वो है, लेकिन इंसान हुकूमत करना चाहता है और इंसान पर हुक्म चलाना चाहता है और इंसान चाहता है कि इंसान उस पर हुक्मरानी करे। इंसान नहीं चाहता कि खुदा हुक्मरानी करे। बस ये कैस का बेटा था जिसका नाम सौल था, वो जो चाहते थे ये उनका जवाब था। वो एक महज़ब और बड़ा आदमी था और वो उनकी जंगों में और बाकी बातों में रहनुमाई कर सकता था, लेकिन फिर भी खुदा का काम करने का ये तरीका नहीं था। खुदा चाहता था उसका वफादार बुजुर्ग नबी उनकी रहनुमाई करे और खुदा का कलाम उन तक पहुंचाए। अब आज ये हमारा बड़ा कलीसिया जमाना है जिसमें हम रह रहे हैं। हम मेरा ख्याल है और मेरा पूरे दिल से यकीन है कि हम उस काम के बरक्स काम कर रहे हैं जिसके लिए खुदा ने हमें मुकरर किया था ہمارے منجی کے آخری الفاظ مرکز 16 میں موجود ہیں. کہا تھا تم تمام دنیا میں جا کر ساری خلق کے سامنے انجیل کی منادی کرو. جو ایمان لائے اور بپتسمہ لے وہ نجات پائے گا, اور جو ایمان نہ لائے وہ مجرم ٹھہرایا جائے گا. اور ایمان لانے والوں کے درمیان یہ معجزے ہوں گے, وہ میرے نام سے بدروحوں کو نکالیں گے, نئی نئی زبانیں بولیں گے, سانپوں کو اٹھا لیں گے, اور اگر کوئی ہلاک کرنے والی چیز پیئیں گے تو انہیں کچھ ضرر نہ پہنچے گا, اور وہ بیماروں پر ہاتھ رکھیں گے تو وہ اچھے ہو جائیں گے. یہاں کوئی انسان نہیں, کیس کا بیٹا نہیں, اور نہ ہی کوئی اور ہے جو پاک روح کی لیڈرشپ کے بغیر یہ کام کر سکے. ہم نے سکول بنائے ہیں, ہم نے سیمینریاں بنائی ہیں اور تنظیمیں بنائی ہیں تاکہ مطمئن ہو سکے اور دنیا کے باقی لوگوں کی طرح نظر آئیں. دیکھیں, پاک روح اس قوم کا لیڈر ہوا کرتا تھا. شروع میں اس قوم پر اس کی حکمرانی تھی جب انہوں نے آزادی کے اعلان کے بارے میں لکھا تھا, اور وہاں ایک اضافی کرسی بھی موجود تھی. میرے ذہن میں ذرا سا بھی شک نہیں ہے, لیکن ابن خدا نے اس میز پر سب کچھ طے کر دیا تھا. اور جب یہ ملک دریافت ہوا تو اس کی بنیاد مذہبی آزادی اور سب کے لیے آزادی کے اصولوں پر رکھی گئی تھی, اور اس کی بنیاد خدا کا ابدی کلام تھا. لیکن ہم نے اسے خراب کر دیا ہے. سیاست, ہم نے لوگوں کو ووٹ دیا اور لوگ ووٹ بیچتے اور خریدتے ہیں اور جھوٹے وعدے کرتے ہیں, جبکہ ہماری قوم, ہماری سیاست اور ہماری ڈیموکریسی اتنی خراب ہو گئی ہے, یہاں تک کہ کمیونزم اور باقی سب نظاموں سے جڑ گئی ہے. اور بہت بار ہم دعائیہ سیشن کرتے ہیں, لیکن جب قوموں کے اتحاد سے ملاقات کرتے ہیں اور وہاں جب بات چیت کرتے ہیں, اور ایک خاص وقت ابھی حال ہی میں آیا تھا, وہاں ایک مرتبہ بھی دعا نہیں کی گئی تھی. دعا کے بغیر کیسے ہم اپنے اختلافات کو دور کر سکتے ہیں؟ ہم اس دنیا میں کیسے یہ توقع کر سکتے ہیں کہ ہم پاک روح کی لیڈرشپ کے بغیر کوئی کام کر سکتے ہیں؟ لیکن میں یہ اپنے دیش اور ریپبلک اور اس کے جھنڈے کی محبت اور عزت میں کہتا ہوں جس کے نیچے یہ کھڑے ہوئے ہیں. ہم نے اپنے لیڈر پاک روح کو رد کر دیا ہے, اور بری سیاست کے وسیلے لوگوں کو بری سوچ کی طرف لے آئے ہیں. اور اگر آپ نے غور نہ کیا تو وہ ابھی اپنی زندگی کی سب سے مہلک غلطیوں میں سے ایک کرنے والے ہیں. لوگ چاہتے ہیں کہ انسان ان پر حکومت کریں. یونائٹڈ اسٹیٹ کا کیپیٹل ہوتے ہوئے ہمیں کس کی ضرورت ہے؟ صدر ہوتے ہوئے کانگریس میں ہمیں کس کی ضرورت ہے؟ عدلیہ کے ہولوں میں ہمیں کس کی ضرورت ہے؟ ایسے لوگوں کی جنہوں نے اپنی زندگی خدا کے لیے مخصوص کی ہو, اور پاک روح سے بھرے ہوئے ہوں, اور اس کی الہی رہنمائی میں چلنے والے ہوں. لیکن اس کی بجائے ہم نے دانشور لوگوں کو چن لیا ہے, ایسے لوگوں کو جو دینداری کی وجہ تو رکھتے ہیں لیکن خدا کی قدرت کا انکار کرتے ہیں. یہ ملحد لوگ ہیں, اور کچھ تو ان سے بھی بدتر ہیں, اور ہم انہیں اپنی قوم میں قومی سیاست کے لیے لے آئے ہیں. اور صرف یہی نہیں بلکہ اپنے چرچز میں بھی لے آئے ہیں. ہمارے چرچز اس بنیاد پر خراب ہو چکے ہیں کہ ہم اپنے چرواہے چنتے ہیں جو ہماری رہنمائی کریں. ہم سیمینریوں میں جاتے ہیں और وہاں سے بڑے دانشور لوگ چنتے ہیں اور ایسے لوگ جو بڑے نامور اور ذہین ہوتے ہیں ایسے لوگ جن کے پاس وظیفے ہیں اور لوگوں کے ساتھ بڑا میل جول رکھنے والے لوگ ہوں اور پڑوس میں بڑا اثر رکھتے ہوں لیکن مجھے ان کے خلاف کچھ نہیں کہنا ہے ایسے لوگ ہیں جو اپنی مرضی سے زندگی گزارتے ہیں اور اپنی زندگی کے لیے فکر مند رہتے ہیں اور اپنا اثر و رسوخ لوگوں پر ڈالتے ہیں اور لوگوں میں اور اپنے کام میں بڑے لوگ ہیں میں اس بارے میں کوئی بری بات نہیں کہنا چاہتا خدا نہ کرے کہ میری روح کبھی اتنی بری ہو لیکن پھر بھی خدا نے ہمارے لیے یہ نظام نہیں چنا ہے وہ پاک روح کی لیڈرشپ ہے تاکہ مسیح لوگوں کے دلوں میں راج کرے بہت سارے دانشور لوگ ہمارے پلپٹ پر کھڑے ہوتے ہیں اور پاک روح کی موجودگی کا انکار کرتے ہیں ان میں سے بہت سارے لوگ پاک روح کی قدرت اور الہی شفا کا انکار کرتے ہیں کل میں ایک آرٹیکل پڑھ رہا تھا میرا خیال ہے یہ جیک کوئی کی طرف سے اخباری تراشوں کا ایک سلسلہ تھا مرحوم جیک کوئی کا یہ ان میں سے ایک تھا جنہیں میں خداوند یسو کے پاس لایا تھا اور یہ اپنے دنوں میں بہت بڑا بہادر شخص تھا اور اسے فلوریڈا میں معائنے کے لیے بلایا گیا تھا تاکہ ایک چھوٹے بچے کی ٹانگوں سے بریسز ہٹائے تاکہ وہ پلیٹ فارم پر آگے پیچھے چل سکے اور اس طرح کرنے سے وہ بچہ پلیٹ فارم پر نارمل چلنے پھرنے لگا اور جب وہ اپنی ماں کے پاس پہنچا تو گر گیا مسیح کے سب دشمن جو وہاں موجود تھے اور وہ جوان عورت اور اس کا شوہر ہمارے بہادر بھائی کو وہاں کی عدالت میں لے گئے اور چرچ کو بھائی جیک کے ساتھ کھڑا ہونا چاہیے تھا اور ہر ایک آدمی کو جو یسوع مسیح کے نام کا ذکر کرتا ہے بہادری کے ساتھ اس کے ساتھ کھڑا ہونا چاہیے تھا اور ہر شخص جو خداوند یسوع کا نام لیتا ہے اسے گھٹنوں کے بل دعا میں ہو جانا چاہیے تھا لیکن اس کی بجائے اخبار کی بڑی سرخیوں میں ہماری ایک بڑی تنظیم نے جنہوں نے ملحدوں سے ہاتھ ملایا ہوا ہے کہا اور مذمت کی تاکہ بھائی جیک کو جیل ہو جائے کیا آپ ایسے چرچ کا تصور کر سکتے ہیں جو مسیح کے نام سے کہلاتا ہو اور ملحدوں سے دوستی رکھتا ہو تاکہ ایک راست باز آدمی کو مجرم ٹھہرائے جو کہ اپنے پورے دل سے بائبل کے لیے کھڑا تھا لیکن انہوں نے ایسا کیا اور پھر بھائی گورڈن لنزی اسے بچانے کے لیے کھڑا ہو گیا اور جب بے ایمان جج نے کہا یہ آدمی دھوکے باز ہے کیونکہ اس نے بچے کا سہارا چھین لیا اور اسے پلیٹ فارم پر چلنے کے لیے کہا اور کہا وہ شفا پا گیا ہے اور اس نے جھوٹ بولا تھا اور ڈاکٹر کی ترتیب کے خلاف کام کیا تھا اس لیے اس کے خلاف دھوکے بازی کا مقدمہ درج کیا جاتا ہے اور مسٹر کوئی کھڑا ہو گیا اور اس نے کہا جناب میں اس بیان کے خلاف ہوں خدا نے لڑکے کو شفا دی تھی اور جج نے کہا میں یہاں عدالت میں کسی بھی شخص سے پوچھتا ہوں اگر یہ بیان درست ہے تو پھر کیا خدا نے لڑکے کو پلیٹ فارم کی ایک طرف شفا دی تھی اور دوسری طرف بیمار کر دیا تھا اگر اس بیان کو بائبل سے ثابت کیا جا سکتا ہے تو پھر میں کہوں گا مسٹر کوئی کا بیان درست ہے اور ایک خادم نے اپنا ہاتھ اٹھایا اور کہا آپ کی عزت میں جناب کیا میں یہ بیان دے سکتا ہوں اور جج نے کہا بیان دیجئے और खादम अपने कदमों पर खड़ा हुआ और कहा, एक रात समुंदर अपनी मौज में था और एक छोटी कश्ती डूबने वाली थी और बचने की उम्मीदें खत्म हो चुकी थी। शागिर्दों ने खुदा के बेटे यीशु को पानी पर चलते और आते देखा और रसूलों में से एक जिसका नाम पतरस था कहा, अगर तू खुदावंद है तो मुझे भी पानी पर चलने के लिए कह। और उसने कहा, यानी खुदावंद ने पतरस रसूल से कहा, आजा। और उसने कश्ती में से कदम बाहर रखा जनाब, और जैसे यीशु चल रहा था वैसे ही उसने पानी पर चलना शुरू कर दिया। लेकिन जब वो डर गया तो यीशु के पास पहुंचने से पहले डूबने लगा। जज ने कहा, मुकदमा बर्खास्त किया जाता है। हमें पाक रूह की लीडरशिप चाहिए, ना के दानिशमंद लोगों की। कैस के बेटे साउल को लोगों का सरदार बना दिया गया और उसने 2000 लोग लिए और योनाथन ने 1000 लोग लिए और योनाथन ने महाफिर सिपाहियों को लिया और अमोनियों के एक ग्रोह को मार डाला, बल्कि अमोनियों को नेस्त कर डाला। और जब वो उन्हें खत्म कर चुका तो साउल ने एक नरसिंगा फूंका और कहा, तुमने देखा साउल ने क्या किया है। उसके अंदर घुमंड आ गया। जैसे ही कोई इंसान इल्मे इलाहियात का डॉक्टर बनता है या उसके नाम के पीछे कोई नाम लग जाता है और वो कुछ कम या ज्यादा जानने लग जाता है, तो यही कुछ होता है। लेकिन खुदा के लोग फरोतन लोग होते हैं, खुदा के लोग हलीम लोग होते हैं। जब आप देखते हैं कि कोई कहता है कि उसे पाकरू मिल गया है और वो अपने आप को अलग करना शुरू कर देता है, तो देखें, ये ईमान की कमी है। और देखें, ऐसे लोग वो करने की कोशिश कर रहे हैं जो वो नहीं है। तो याद रखें, ऐसे लोगों ने खुदावन यीशु को अभी तक हासिल नहीं किया है। फिर हम देखते हैं दुश्मन आ मौजूद हुआ और वो खुदा के लोगों के छोटे से ग्रुप में आने वाला था और हर आदमी की दाएं आंख निकालने वाला था। दुश्मन हमेशा यही काम करना चाहता है ताकि लोगों के दोनों आंखें निकाल ले, अगर वो निकाल सकता, ताकि लोग वो ना देख सके जो वो कर रहा है। शैतान मसीहों के साथ यही कुछ करने की कोशिश कर रहा है ताकि उनकी रूहानी आंखें निकाल ले और वो अकली हिस्से के साथ अपने काम करते रहें और पाकरू के हिस्से की रहनमई में ना चले। बस जब उन्होंने ये किया तो बहुत बड़ी शिकस्त हुई। तो फिर सौल ने दो बड़े बैल काटे और लोगों को बेच दिए। और मैं चाहता हूँ आप यहाँ गौर करें, जब सौल ने बैल के टुकड़े पूरे इसराइल में भेजे तो कहा, हर वो शख्स जो साउल और सैमुअल की पैरवी नहीं करेगा वो शख्स इस बैल की तरह हो जाएगा। क्या आपने देखा उसने कैसे धोखे के साथ अपने आप को खुदा के बंदे के साथ जोड़ लिया। ये कितनी गैर मसीही बात है, क्योंकि लोग सैमुअल से डरते थे और साउल ने लोगों को अपने पीछे लगा लिया क्योंकि वो सैमुअल से डरते थे। लोगों को सैमुअल और साउल के पीछे चलने दो। और आप ये बात आज कितनी ज्यादा सुनते हैं, हम एक बड़ी कलीसिया हैं, हम मसीह की कलीसिया हैं, हम खुदा की कलीसिया हैं, हम फला फला हैं। और इससे लोग खौफ ज्यादा हो जाते हैं और सोचते हैं वाकई खुदा इनमें काम कर रहा है, और लोग पाकरू की लीडरशिप नहीं चाहते हैं और उसकी बजाय लोगों की पैरवी करते हैं क्योंकि वो अपनी मर्जी से اپنی زندگی گزارنا چاہتے ہیں. وہ اس ایمان کو پسند کرتے ہیں جو ایمان وہ چاہتے ہیں. کیا آپ دیکھ سکتے ہیں ہمارا جج پاک روح ہے. خدا نے کبھی بھی کوئی پوپ یا کوئی بشپ یا کوئی اور آدمی ہمیں بطور جج نہیں دیا ہے. پاک روح خدا کی ذات ہے اور پاک روح کی صورت میں ہمارا جج اور ہمارا رہنما ہے. اب ایسا کیوں ہے؟ اس سخت بات کے لیے اور اتنے سخت اظہار کے لیے معذرت خواہ ہوں. میرے کہنے کا وہ مطلب نہیں ہے, میں یہ پیار سے کہہ رہا ہوں. لیکن روح القدس فرماتا ہے کہ ہماری خواتین کے لیے اپنے بال کاٹنا غلط ہے, اور ہماری خواتین کے لیے یہ غلط ہے کہ وہ چھوٹے کپڑے اور ٹائٹ پاجامے پہنے اور اپنے لبوں پر سرخی لگائیں اور اپنے چہرے رنگیں. پاک روح کہتا ہے یہ غلط ہے, لیکن ہم چاہتے ہیں کہ لوگ ہمیں کہیں یہ ٹھیک بات ہے. جب تک میری اور سیموئل کی پیروی میں ہیں, لوگ چھ دن تک ویسا ہی رہتے ہیں جیسا لوگ چاہتے ہیں, اور اتوار کی صبح چرچ جاتے ہیں, اور اچھے سمجھدار کالج کے گریجویٹ اور بہت ساری ڈگریوں کے حامل خدام لوگوں کو چھوٹا سا پیغام سناتے ہیں اور اس میں کچھ لطیفے شامل کر لیتے ہیں تاکہ ان کے کانوں میں کھجلی ہو سکے اور وہ تفریح کر سکیں, جیسے فلم اور ٹیلی ویژن کے پروگرام میں ہوتا ہے, اور ان پر چھوٹی سی دعا کرتے ہیں. اور اپنی طرف سے مطمئن کر کے انہیں گھر بھیج دیتے ہیں کیونکہ ان کا مذہبی فریضہ پورا ہو گیا ہے. یہ پاک روح کی مرضی نہیں ہے. پاک روح چاہتا ہے آپ ہر روز اور ہفتے کے سات دن خدا پرست زندگی گزاریں اور اپنے آپ کو دنیا کی چیزوں سے الگ رکھیں. لیکن چرچ یہ نہیں چاہتا ہے. وہ کسی ایسے آدمی کو چاہتے ہیں جو بائبل کی تشریح ویسی کرے جیسی وہ سننا چاہتے ہیں. وہ بائبل کے مطابق بولتے ہوئے روح القدس کی آواز نہیں سنیں گے. بہت سارے لوگ کہتے ہیں معجزات کے دن گزر گئے ہیں. لوگوں کو یہ بات پسند آتی ہے. وہ کہتے ہیں پاک روح کا کوئی بپتسمہ نہیں ہے. لوگ دنیا کے باقی لوگوں کے برتاؤ سے مختلف برتاؤ کرنا نہیں چاہتے ہیں. لوگ گلی میں اس طرح نہیں آنا چاہتے کہ انہیں اپنا منہ دھونا پڑے اور آدمی صاف چہرے کے ساتھ آئیں تاکہ ان کے منہ میں سگریٹ نہ ہو اور سگار اور پائپ اور باقی آدمیوں والی چیزیں نہ ہوں. اور خواتین اپنے بال بہت چھوٹے کٹواتی ہیں اور چھوٹے کپڑے پہنتی ہیں اور اپنے آپ کو نمایاں کرتی ہیں اور وہ کام کرتی ہیں جو وہ چاہتی ہیں. وہ ایسے لوگ چاہتے ہیں جنہیں وہ بتائیں یہ سب ٹھیک ہے. پھر دوسری رات یہاں ایک آدمی مجھے بتانے آیا کیونکہ میں نے ایسے لوگوں کے خلاف تبلیغ کی تھی, اور ایک بڑے فرقے کے تقریباً پانچ افراد نے کہا ہم بھائی برہنم کو چھوڑ دیں گے اور اس کے ساتھ مزید کوئی تعلق نہیں رکھیں گے. آپ اپنی ٹیپیں واپس لے لیں اور ان کے لیے معافی مانگیں ورنہ ہم آپ کو الگ کر دیں گے. میں نے کہا میں خدا کے کلام کے ساتھ قائم رہوں گا چاہے مجھے اپنی زندگی کی ہر چیز قربان کرنی پڑ جائے, میں پھر بھی کلام کے ساتھ قائم رہوں گا. اور میں کہا گیا بھائی کیا آپ فلاں فلاں ٹیپ کو واپس نہیں لیں گے؟ میں نے کہا میں نے اپنی زندگی میں کبھی ایسی منادی نہیں کی کہ مجھے شرمندہ ہونا پڑے. مجھے کوئی ٹیپ یا کوئی ریکارڈ واپس لینے کی ضرورت نہیں ہے. میں تو اس کے ساتھ کھڑا ہوں جو پاک روح فرماتا ہے. میں اسی کے لیے زندہ ہوں اور میں اسی کے لیے مروں گا. اب میں اپنی صفائی دینے کی کوشش نہیں کر رہا ہوں, لیکن میں آپ کو ایک مثال دینے کی کوشش کر رہا ہوں کہ کیا ہو رہا ہے تاکہ آپ اسے دیکھیں اور سمجھیں. یہ لوگ ہیں جو لوگوں کے وسیلے रहनुमाई चाहते हैं। लोगों ने सैमुअल को ना चाहा और इससे पहले सैमुअल बादशाह को मसा किया जाता, माफी चाहता हूँ, बल्कि सौल बादशाह को। सैमुअल दोबारा वहाँ आया और अब मैं उसी जुबान में बोलने लगा हूँ जिसमें अगर वो आज होता तो बोलता। आप इसे पढ़ सकते हैं। उसने कहा, खुदा तुम्हारा बादशाह है और तुम्हें इससे क्या परेशानी है? अच्छा, खुदा हमें नजर नहीं आता। अच्छा, मैं उसका नुमाइंदा हूँ। सैमुअल ने कहा, क्या मैंने कभी तुम्हें कोई गलत बात बताई है? क्या मैंने कभी कोई ऐसी पेशनगोई की है जो पूरी नहीं हुई? जैसा मैंने कहा था वैसा हुआ। क्या मैंने तुम्हें कभी खुदा के कलाम के बारे में कोई गलत बात बताई है? और मैं तुमसे ये भी पूछता हूँ, क्या मैंने तुम्हारे पास आकर कभी तुमसे पैसे मांगे हैं? क्या मैंने तुम्हारी कोई चीज कभी ली है? क्या मैंने, खुदावंद यूं फरमाता है, के अलावा कभी कोई बात बताई है? और खुदा ने हमेशा उस बात की तस्दीक की और हर बार वो बात सच्ची साबित हुई। और देखें, खुदा ने गरजें और बारिशें भेजी। आपको हवाला मालूम है, आप उसी मकाम पर हैं। ताकि साबित किया जाए कि सैमुअल खुदा का मुंह है। और देखें, सैमुअल ने बिल्कुल ठीक नुमाइंदगी की थी। आज रूहुल कुद्दस खुदा का मुंह है जो बिल्कुल वही बात कहता है जो बाइबल में लिखी हुई है और उसी का यकीन करता है जो बाइबल कहती है और बाइबल से जरा सा भी अलग नहीं होता है। लेकिन लोग किसी और को चाहते हैं जो इन्हें मुख्तलिफ बताए। और लोग ये नहीं कह सकते थे कि सैमुअल की नबुवत कामिल नहीं थी। उन्होंने जवाब दिया और कहा, सैमुअल, जो कुछ भी तुमने खुदावंत के नाम पर कहा है, खुदावंत ने उसे वैसे ही किया जैसे तुमने कहा था। एक भी खामी नहीं है। तुमने कभी हमारे पास आकर पैसे नहीं मांगे हैं। तुमने अपना खर्च खुद उठाया है। तुमने कभी हमसे कोई बड़ा काम या शानदार काम करने को नहीं कहा है। तुमने अपने खुदा पर भरोसा किया है और उसने तुम्हें हर चीज से बचाया है और तुम्हारे अल्फाज सच्चे हैं। जो कुछ भी तुमने खुदावंद के नाम पर कहा वो सब बिल्कुल वैसा ही हुआ जैसा तुमने कहा था। लेकिन फिर भी हम एक बादशाह चाहते हैं। क्या आप यहाँ तजाद देख सकते हैं? क्या आप यहाँ शैतान की चलाकी को देख सकते हैं? कैसे वो इंसान पर काम करता है बजाय इसके कि मर्द और ख्वातीन अपने आप को पाक रूह के हवाले करें और ये सुने कि खुदावंद यूं फरमाता है, पाक जिंदगी के लिए और अच्छे किरदार के लिए और मुख्तलिफ जिंदगी के लिए एक खास उम्मत और एक मुकद्दस कौम बनने के लिए अनोखे लोग बने। वो दुनिया के साथ हम हांग होना, दुनिया की तरह बर्ताव करना और किसी ऐसे चर्च में जाना पसंद करते हैं जो कहता है ये सब ठीक है, बस इसी तरह अमल करें और आगे बढ़ते जाएं। क्या आप देख सकते हैं ये क्या है? वो कहते हैं शिफा जैसी कोई चीज नहीं है। ओ, पाकरू का बपतिस्मा चर्च के लिए एक फ्रेमवर्क था। दूसरे लफ्जों में, फिर खुदा ने आदमियों को लिया और रूह कुद्दस को कलीसिया से निकाल दिया ताकि तंजीम इसे तामीर करे। कभी नहीं, ऐसी कोई बात नहीं है। पाकरू सच्चाई का कलाम है और उसने आपकी रहनुमाई यसु की आमद तक करनी है और ये काम इसी तरह चलना है। साउल इकतदार में आ गया, वो अजीम बन गया, उसकी पैरवी में बहुत लोग आ गए थे। हो, उसके पास खूबसूरत हथियार थे, उसके पास गाने वाले थे, उसके पास सिपाही और नेजे थे। हो, वो सब कौमों से ज्यादा तरक्की कर गया था और वो उन्हें डेमोक्रेसी में ले आया जो सबसे बढ़कर थी, जिसके बारे में कभी किसी ने नहीं सुना था। और बिल्कुल यही कुछ आज हमारी तंजीमों और चर्चिज ने किया है। हमारे पास दुनिया की सबसे बड़ी चर्च बिल्डिंग्स हैं। हमारे यहाँ सबसे अच्छे कपड़े पहनने वाले लोग हैं। हमारे पास बहुत ज्यादा वज़ाइफ हैं। جو دیے جا سکتے ہیں. ساؤل کے پاس تربیت یافتہ آدمی تھے جو نیزہ چلانے والے تھے. وہ اس طرح گھماتے اور فن دکھاتے تھے کہ قومیں ان سے ڈرتی تھی. وہ سب تربیت یافتہ لوگ تھے. لیکن ایک دن ایسا وقت آ گیا اور ایک چیلنج کرنے والا آ گیا اور اس نے پوری اسرائیلی آرمی کو کھڑے ہو کر اس طرح للکارا اور ان کے پاؤں ان کے جوتوں میں کانپنے لگے. جولیت نے انہیں للکارا, اگر تمہارا خدا جس کے بارے میں تم کہتے ہو کہ وہ ہے اور تم سب سے زیادہ تربیت یافتہ ہو, اور اس نے انہیں چیلنج کیا. وہ سمجھ نہ پائے اب کیا کریں. ان کے اچھے اور چمکدار ہتھیاروں سے کام نہیں بنے گا, ان کے نیزے کام نہیں کریں گے. کچھ تو تھا جس کو سننے سے انہوں نے انکار کر دیا تھا اس سے پہلے یہ ہوتا. اور میں بڑے ادب سے اور خدا پرستی سے اور عزت اور احترام سے اور محبت اور مسیحی رفاقت رکھتے ہوئے یہ کہتا ہوں, میں نے ایک دن افریقہ کے اخبار میں پڑھا تھا جس میں ہمارے ایک کیس کے بیٹے کے بارے میں لکھا تھا اور ہمارے ایک مبشر کو چیلنج کیا گیا تھا. ایک مسلمان نے بلی گرام کو چیلنج کیا تھا, کہا تھا اگر تمہارا خدا خدا ہے تو وہ اس بیمار کو شفا دے, کیونکہ اس نے کہا ہے وہ دے گا. اور کیس کا بیٹا اپنی ساری آرمی سمیت وہاں خاموش ہو گیا تھا اور شکست کھا گیا تھا اور وہ ملک چھوڑ دیا تھا. یہ بدنامی ہے. ہمارا خدا خدا ہے, ہمارے اپنے اچھے چرچز ہیں, ہمارے ہاں اچھے مبشر ہیں, ہمارے پاس پیسہ لے کر گانے والے سنگر ہیں, ہماری بیسٹ کوائر ہے اور ملک میں سب سے اونچے مینار ہیں, ہمارے پاس اچھے لوگ ہیں, ہمارے پاس سب سے امیر لوگ ہیں, ہمارے پاس دانشور ہیں, ہمارے پاس تھیولوجین ہیں جو نقطے پر بات کرتے ہیں, ہم منادی کر سکتے ہیں, ہم بتا سکتے ہیں, ہم بشارت دے کر لوگوں کو اندر لا سکتے ہیں, ہم سال میں لاکھوں لوگوں کو تبدیل کر کے چرچ میں لا سکتے ہیں, ہمارے معاوضہ شدہ گلوکار, ہمارے فکری بشارت دینے والے لوگ اس طرح کے چیلنج کا سامنا کرنا نہیں جانتے ہیں. یہ اس بارے میں کچھ نہیں جانتے ہیں. یہ پاکرو کے بپتسمے اور اس کی شفایہ قوت کے بارے میں کچھ نہیں جانتے ہیں, ایسی طاقت کے بارے میں جو کینسر سے مرنے والے آدمی کے سائے کو لے کر اسے آزاد کر سکتی ہے. یہ اس بارے میں کچھ نہیں جانتے ہیں. انہوں نے اس میدان میں تربیت نہیں پائی ہے جیسے ساؤل اور اس کا انسانی نظام تھا. لیکن میں خدا کے لوگوں سے اور آپ بچوں سے کہتا ہوں, آپ یہ بات جان لیں کہ خدا آپ کو گواہی کے بغیر کبھی نہیں چھوڑتا. ساؤل سمجھ نہیں پا رہا تھا. ساؤل اس بارے میں کچھ نہیں جانتا تھا, لیکن خدا کے پاس وہیں کہیں پہاڑوں میں ایک چھوٹا سا داؤد تھا جو بھیڑوں کو تنظیمی جڑی بوٹیاں نہیں کھلا رہا تھا. وہ ان کی رہنمائی ہری ہری چراگاہوں اور راحت کے چشموں کے پاس کر رہا تھا. وہ اپنے باپ کی بھیڑوں کی فکر کرتا تھا, اور اگر کوئی دشمن یا کوئی اور چیز آ جاتی تھی تو وہ اپنے باپ کی بھیڑ کو چھڑا لیتا تھا, کیونکہ وہ خدا کی قوت کو جانتا تھا کہ بیڑ کو کیسے بچانا ہے. خدا کے پاس اب بھی کہیں داؤد ہے جو جانتا ہے کہ خدا کی بیڑ کو چھڑانے کا کیا طریقہ ہے. وہ خدا کی قوت ہے, وہ اب بھی اس کے متعلق سب کچھ جانتا ہے. اس کے پاس ایمان تھا. وہ ساؤل کے ہتھیاروں کے بارے میں کچھ نہیں جانتا تھا اور نہ ہی اس نے کبھی انہیں استعمال کیا تھا. وہ ان کی تنظیموں کو لینا نہیں چاہتا تھا. وہ ان پرانے ہتھیاروں کو اپنے اوپر نہیں پہننا چاہتا تھا. اس نے کہا, میں اس بارے میں کچھ نہیں جانتا, لیکن جس قوت کو میں جانتا ہوں اسی کے ساتھ مجھے جانے دیں. उसने अपने बाप की भेड़ों को खिलाया था, उसने चरागाहों की देखभाल की थी, उसने उन्हें ठीक खाना खिलाया था और वो बढ़ती और फलती गई। इंसान सिर्फ रोटी से जिंदा ना रहेगा बल्कि हर एक बात से जो खुदा के मुंह से निकलती है वो जिंदा रहेगा। अच्छा चरवाहा भेड़ों को सैर करता है। यीशु मसीह कल आज बल्कि अब तक यकसा है। और अगर दुश्मन किसी बीमारी में पकड़ ले तो चरवाहा खुदा की कुव्वत को जानता है। दाऊद को देखें, जूलियत वहाँ खड़ा था, कहा गया वो अपनी पैदाइश ही से एक जंगजू है और अपनी जवानी से इन हथियारों और नेजों के अलावा और कुछ नहीं जानता। वो तरबियत याफ्ता है, वो थियोलॉजियन है और तुझे इस बारे में कोई इल्म नहीं है। उसने कहा ये सच है जनाब, मैं उसकी थियोलॉजिकल ट्रेनिंग के मुतालिक कुछ नहीं जानता हूँ, लेकिन एक बात है जो मैं जानता हूँ कि जब दुश्मन मेरे बाप की किसी भेड़ को पकड़ने आता है तो मैं खुदा की कुव्वत के साथ आगे बढ़ता हूँ और उसे छुड़ा लेता हूँ और मैं उसे वापस उसकी अच्छी सेहत में ले आता हूँ और मैं उसे वापस हरी हरी चरागाहों में और राहत के चश्मों के पास ले जाता हूँ। और खुदा ने शेर को मेरे हाथों में कर दिया और जब उसने किसी बड़े को पकड़ा तो मैंने उसे मार डाला और मैंने एक रीच को भी मार डाला। बस इस नामखतून फलस्ती को मारने के लिए भी मेरा आसमानी खुदा मेरे साथ जाएगा। हमें पाक रू की रहनुमाई की जरूरत है। मैं अपने दिनों को नहीं जानता, कोई नहीं जानता। एक सुबह मैं अपने पलंग पर लेटा हुआ था और मैं सोया हुआ था और मैंने ख्वाब देखा कि जोसेफ बीमार है और मैंने उसे उठा लिया ताकि उसके लिए दुआ करूं। और जब मैं जागा तो मैं बहुत परेशान था। मैंने कहा खैर हो सकता है जोसेफ बीमार होने वाला है। और मैंने देखा मेरे आगे एक छोटा सा स्याह साया है बल्कि बुरे रंग का था और ऐसा महसूस हुआ कि वो मैं हूँ। और मैंने उसे देखा और उसके पीछे एक सफेद फार्म शख्स आ रहा था और वो वही था। मैंने अपनी बीवी को देखा कि अगर वो जाग रही है तो मैं उसे ये दिखाऊं ताकि वो भी ये रोया देख सके, लेकिन वो सो रही थी। और मैंने कहा ओ मैं माफी चाहता हूँ खुदावंद, लेकिन ये मेरी जिंदगी थी और तूने मेरी हर उस काम में रहनुमाई की है जो मैंने किया है। हर बार जब भी कुछ होता है मुझे लगता है कि ये आप ही कर रही हैं और मैं महसूस करता हूँ ये शैतान था जो मुझे इससे दूर रखने की कोशिश कर रहा था। मैंने कहा बस तू ही मेरी रहनुमाई कर। और जैसे ही मैंने देखा तो मैंने एक इंसान का खूबसूरत तरीन चेहरा देखा जो मैंने कभी नहीं देखा था। वो मेरे सामने था और पीछे देख रहा था। उसने अपना हाथ बढ़ाया और मेरा हाथ पकड़ लिया और इस तरफ बढ़ने लगा। रोया खत्म हो गई। गुज़िश्ता इतवार की सुबह मैं जल्दी उठ गया था और ये रोया हफ्ते को आई थी और मैं हमेशा फिक्रमंद रहता था। मैं मरने के बारे में सोचता रहता था। देखें मैं 50 का हो रहा हूँ और ये मेरा वक्त नहीं है। मैंने बहुत ज्यादा नहीं सोचा और मैं सोच रहा था कि थियोफनी या आसमानी बदन में मैं कैसा होऊंगा। क्या ऐसा होगा कि मैं अपने अजीज दोस्तों को देखूं और फर्ज करें एक छोटी सी सफेद धुंध गुजरती हुई देखूं और कहूं भाई नेविल यहां से गुजरा है और वो ये नहीं कह सकता था हेलो भाई ब्रैनम। और फिर जब यीशु आएगा तो मैं फिर इंसान बन जाऊंगा। मैं अक्सर ये बात सोचता था। मैं ख्वाब में देख रहा था कि मैं मगरिब की तरफ था और मैं छोटे से जाड़ीदार मकाम से नीचे आ रहा था और मेरी बीवी मेरे साथ थी और हम ट्राउट मछली का शिकार कर रहे थे और मैं रुक गया और मैंने दरवाजा खोल दिया और आकाश बहुत सुंदर था। बादल ऐसे नहीं लग रहे थे जैसे वहाँ वो वादी में थे, वो नीले और खूबसूरत सफेद बादल थे। और मैंने बीवी से कहा, मैंने कहा प्यारी हमें यहाँ बहुत पहले आ जाना चाहिए था। उसने कहा बच्चों की खातिर हमें यहाँ होना चाहिए बिली। मैंने कहा ठीक है और मैं जाग गया। मैंने सोचा मैं बहुत ख्वाब देख रहा हूँ। मैंने सोचा क्यों, और मैंने नीचे देखा तो वो मेरे पास लेटी हुई थी और मैं अपने तकिए के ऊपर हो गया, जैसे आप में से बहुत सारे लोग करते हैं, और मैंने अपना सर पलंग के हेडबोर्ड पर रख लिया और अपने हाथ पीछे कर लिए, और मैं वहाँ इस तरह लेटा हुआ था और मैंने कहा, खैर मैं हैरान हो रहा था कि उस पार क्या होगा। मैं 50 साल का हो चुका हूँ और अभी तक मैंने कुछ भी नहीं किया। काश मैं खुदावंद की कुम्मत के लिए कुछ कर सकूं, क्योंकि मैं जानता हूं मैं फानी नहीं रहूंगा। मेरा कम से कम आधा वक्त गुजर चुका है या आधे से ज्यादा। अगर मैं अपने लोगों के मुताबिक जिंदा रहूं तो मेरा आधा वक्त गुजर चुका है। और मैंने चारों तरफ देखा और मैं वहां लेटा हुआ था और उठने के लिए तैयार था, और ये तकरीबन 7 बजे का वक्त था। मैंने कहा, मेरा ईमान है कि मैं आज सुबह चर्च जाऊंगा, और मेरा गला थोड़ा सा खराब है, मैं भाई नेविल को मुनादी करते सुनना पसंद करूंगा। बस मैंने कहा, प्यारी क्या तुम जाग रही हो? और वो गहरी नींद में सो रही थी। और मैं नहीं चाहता आप इस बात से महरूम रह जाएं। इसने मुझे बदल दिया है। मैं वो भाई ब्रहनम नहीं हूँ जो कभी हुआ करता था। और मैंने देखा और मैंने सुना कोई चीज कह रही है, तुम अभी आगाज कर रहे हो, जंग में जोर लगाओ, बस जोर लगाते जाओ। एक मिनट के लिए मैंने अपना सर हिलाया। मैंने सोचा, कर लगता है मैं कुछ सोच रहा हूँ। आप जानते हैं, एक शख्स ऐसा तस्वीर कर सकता है। और मैंने कहा, शायद ये मेरा तस्वीर है। उसने कहा, जंग में जोर लगाओ, आगे बढ़ते जाओ, आगे बढ़ते जाओ। मैंने कहा, हो सकता है मैंने ये बात कही हो। और मैंने अपने होंठ दांतों में दबा लिए और अपना हाथ अपने मुंह पर रख लिया। और वो फिर आया और कहा, बस आगे बढ़ते जाओ, काश के तुम्हें मालूम होता रास्ते के इख्तिताम पर क्या है। और ऐसा लगा कि मैं ग्राहम स्नेलिंग या किसी और को सुन रहा हूँ जिसने इस तरह गीत गाया था। उन्होंने यहाँ इस तरह गाया था, ए नामे, और आप सबको मालूम है, मुझे घर की याद सता रही है और मैं उदास हूँ और मैं यीशु को देखना चाहता हूँ। मैं उन दिल सोज घंटियों की आवाज सुनना चाहता हूँ। वो मेरी राह रोशन कर देगा और सारा खौफ दूर कर देगा। खुदावन, मुझे वक्त के पर्दे के पार देखने दे। आपने ये गीत चर्च में सुना होगा और मैंने किसी को ये कहते सुना, क्या तुम पर्दे के पार देखना चाहते हो? मैंने कहा, इससे मेरी बहुत ज्यादा मदद होगी। और मैंने देखा, एक ही लम्हे में मैं एक ही सांस में एक छोटी सी ढलवान पर आकर खड़ा हो गया। मैंने पीछे मुड़कर देखा तो मैं वहाँ पलंग पर लेटा हुआ था। और मैंने कहा, ये एक अजीब बात है। अब मैं ये बात आपको दोहराना नहीं चाहता। ये मेरे चर्च या मेरी भेड़ों के सामने है जिनकी मैं गला बानी कर रहा हूँ। मालूम नहीं मैं इसी बदन के साथ था या नहीं, या ये तब्दील शुदा था, लेकिन ये एक रोया की तरह नहीं था जो मैंने कभी देखी थी। मैं वहाँ देख सकता था और मैं यहाँ देख सकता था। और जैसे ही मैं उस छोटे मकाम पर पहुँचा, मैंने कभी भी इतने लोगों को आते और चिल्लाते नहीं देखा था। हो हमारा बेशकीमत भाई। और मैंने देखा वहाँ जवान औरतें थी, शायद 20 साल की या 18 से 20 साल की थी। उन्होंने अपने बाजू मेरे गिर्द लपेट लिए और चिल्लाने लगी, हमारा बेशकीमत भाई। वहाँ कुछ नौजवान आदमी आए जो अपनी भरपूर जवानी में थे और उनकी आंखें चमक रही थी और तारीक रात में सितारों की मानिंद लग रही थी। उनके दांत मोतियों की तरह सफेद थे और वो वहाँ चिल्ला रहे थे और मुझे पकड़ा हुआ था और चिल्ला रहे थे, हो हमारा बेशकीमत भाई। और मैं रुक गया और मैंने देखा और मैं जवान था। मैंने मुड़कर देखा तो मेरा बूढ़ा बदन पलंग पर नीचे पड़ा हुआ था और मेरे हाथ मेरे सर के पीछे थे। और मैंने कहा, मैं इस बात को समझ नहीं पाया। और वो जवान औरतें मेरी चारों तरफ अपने हाथ पिलाए हुए थी। अब मुझे मालूम है یہ ملی جلی بھیڑ ہے، لیکن میں یہ بات روح کی مٹھاس اور فروتنی سے کہہ رہا ہوں۔ مرد انسانی کیفیت کے بغیر عورتوں کے چوگرد اپنی باہیں نہیں پھلا سکتا ہے، لیکن وہاں ایسی کیفیت نہیں تھی۔ وہاں کوئی گزرا کل یا آنے والا کل نہیں تھا، وہاں تھکتے نہیں تھے، وہ تھے۔ میں نے اپنی زندگی میں کبھی بھی اتنی خوبصورت عورتیں نہیں دیکھی تھی۔ ان کے بال کمر تک لمبے تھے اور پاؤں تک لمبے سکرٹ تھے، اور وہ مجھے بس گلے لگا رہی تھی۔ یہ گلے لگانا میری اپنی بہن جیسا بھی نہیں تھا جو یہاں بیٹھی ہوئی ہے۔ اگر وہ مجھے گلے لگائے، وہ مجھے چوم نہیں رہی تھی اور میں انہیں چوم نہیں رہا تھا۔ یہ کچھ ایسا تھا جس کے لیے میرے پاس الفاظ نہیں ہیں، میرے پاس یہ کہنے کے لیے الفاظ نہیں ہیں۔ کاملیت اسے چھو نہیں سکتی، عالی شان یہ لفظ بھی اسے چھو نہیں سکتا ہے، بالکل نہیں۔ یہ کچھ ایسا تھا جو میں نے کبھی نہیں۔ آپ کو وہاں جانا ہی پڑے گا۔ اور میں نے اس طرف اور اس طرف دیکھا اور وہ ہزاروں میں آ رہے تھے، اور میں نے کہا، میں اسے سمجھ نہیں پایا۔ میں نے کہا، خیر وہ، اور یہاں خوب آتی ہے۔ یہ میری پہلی بیوی تھی، وہ دوڑی اور آ کر یہ نہیں کہا، میرا شوہر، اس نے کہا، میرا بیش قیمت بھائی۔ اور جب وہ میرے گلے ملی تو وہاں ایک اور عورت کھڑی تھی اور وہ بھی میرے گلے ملی، اور پھر ہوپ نے اسے گلے لگا لیا اور وہ دونوں ایک دوسرے سے ملی۔ اور میں نے سوچا، ہو، یہ تو کوئی اور ہی معاملہ ہے، یہ ایسے نہیں ہو سکتا، یہاں کچھ ہے۔ میں نے سوچا، ہو، کیا میں اپنے پرانے بدن میں جانا پسند کروں گا؟ پھر میں نے چاروں طرف دیکھا، میں نے سوچا یہ کیا ہے، اور میں نے دیکھا یہ یقیناً اچھا ہے۔ اور میں نے کہا، میں یہ نہیں سمجھ سکتا۔ اور ہوپ اس طرح لگ رہی تھی، ہو، جیسے کوئی خاص مہمان ہوتا ہے۔ وہ مختلف نہیں تھی بلکہ خصوصی مہمان کی طرح تھی۔ اور میں نے اس وقت ایک آواز سنی جو مجھ سے بات کر رہی تھی، جو کمرے میں تھی، اور کہنے لگی، تم نے اس کی منادی کی تھی، اور یہ پاک روح ہے، یہ کامل محبت ہے، اور اس کے بغیر کوئی بھی یہاں داخل نہیں ہو سکتا ہے۔ میں اپنی زندگی میں اتنا پختہ کبھی نہیں تھا جتنا اب ہوں۔ یہ کامل محبت ہی ہے جو وہاں داخل ہو سکتی ہے۔ وہاں حسد نہیں تھی، وہاں تھکاوٹ نہیں تھی، وہاں موت نہیں تھی، وہاں بیماری ہو ہی نہیں سکتی تھی۔ فانی حالت آپ کو وہاں کبھی بوڑھا نہیں کر پائے گی، اور وہ وہاں رو نہیں سکتے تھے، وہ ایک خوشی تھی۔ ہو میرے بیش قیمت بھائی، اور دیکھیں وہ مجھے اوپر لے گئے اور مجھے ایک اونچے مقام پر بٹھا دیا۔ میں نے سوچا، میں کوئی خواب تو نہیں دیکھ رہا۔ میں نے پیچھے مڑ کر دیکھا تو میرا بدن پلنگ پر پڑا ہوا تھا، اور انہوں نے مجھے وہاں اوپر لے جا کر بٹھا دیا۔ اور میں نے کہا، ہو، دیکھیں مجھے یہاں نہیں بیٹھنا چاہیے۔ اور وہاں دونوں اطراف سے مرد و خواتین آئے، وہ اپنی بھرپور جوانی میں تھے اور چلا رہے تھے، اور ایک عورت وہاں کھڑی ہوئی تھی اور وہ چلائی، ہو میرا بیش قیمت بھائی، ہو ہم آپ کو یہاں دیکھ کر بہت خوش ہیں۔ میں نے کہا، یہ میری سمجھ سے باہر ہے۔ اور پھر اس آواز میں جو میرے اوپر سے آ رہی تھی کہا، تمہیں معلوم ہے یہ بائبل میں لکھا ہے کہ نبی اپنے لوگوں کے ساتھ جمع ہوتے تھے۔ میں نے کہا، جی ہاں مجھے یاد ہے، یہ کلام میں ہے۔ کہا، خیر تم بھی اپنے لوگوں کے ساتھ اکٹھے کیے جاؤ گے۔ میں نے کہا، وہ حقیقت میں ہوں گے اور میں انہیں محسوس کر سکوں گا۔ او جی ہاں، میں نے کہا، لیکن یہ تو لاکھوں میں ہیں اور برہنم تو اتنے نہیں ہیں۔ اور اس آواز نے کہا، یہ برہنم نہیں ہیں، یہ تمہارے وسیلے بدلے ہوئے لوگ ہیں، یہ وہ ہیں جن کی رہنمائی تم نے خداوند کو قبول کرنے کے لیے کی تھی۔ اور کہا، کچھ خواتین یہاں ہیں جن کے بارے میں تم سوچ رہی ہو، یہ بڑی خوبصورت ہیں، یہ 90 سال کی تھی جب تم نے ان کی رہنمائی خداوند تک کی تھی۔ کوئی حیرت کی بات نہیں، وہ بھی پکار رہی تھی، ہمارا بیش قیمت بھائی۔ اور وہ سب ایک ساتھ چلا اٹھے اور انہوں نے کہا، اگر آپ ہمارے پاس نہ آتے تو ہم یہاں نہ ہوتے۔ میں نے چاروں طرف دیکھا، میں نے سوچا، خیر یہ میری سمجھ سے باہر ہے۔ میں نے کہا، ہو یسو کہاں ہے، میں اسے دیکھنا چاہتا ہوں اور بیتاب ہوں۔ انہوں نے کہا، دیکھو وہ یہاں سے تھوڑا اور اوپر اونچائی پر ہے۔ کہا، کسی دن وہ آپ کے پاس آئے گا، سمجھے؟ کہا، تمہیں بطور ایک لیڈر بھیجا گیا تھا اور خدا آئے گا، اور جب وہ آئے گا تو پہلے جو تعلیم تم نے لوگوں کو سکھائی ہے اس کے مطابق تمہارا انصاف کرے گا۔ پہلے چاہے وہ اندر جائیں یا نہ جائیں، ہم آپ کی تعلیم کے مطابق اندر جائیں گے۔ میں نے کہا، او میں بہت خوش ہوں، کیا پالوس کو بھی اسی طرح کھڑا ہونا پڑے گا؟ کیا پترس کو بھی اسی طرح کھڑا ہونا پڑے گا؟ جی ہاں، میں نے کہا۔ پھر میں نے ہر اس بات کی منادی کی ہے جو انہوں نے کی تھی، میں کبھی بھی اس سے الگ یا ادھر ادھر نہیں ہوا۔ انہوں نے یسوع مسیح کے نام میں بپتسمہ دیا، میں نے بھی دیا۔ انہوں نے پاک روح کے بپتسمے کی تعلیم دی، میں نے بھی دی۔ جو کچھ بھی انہوں نے سکھایا، میں نے بھی سکھایا۔ اور وہ لوگ چلائے اور بولے، ہم یہ جانتے ہیں اور ہم یہ بھی جانتے ہیں، کسی دن آپ کے ساتھ واپس زمین پر جائیں گے۔ کہا، یسوع آئے گا اور آپ کی اس تعلیم کے ساتھ جو آپ نے ہمارے سامنے پیش کی تھی آپ کی عدالت کرے گا، اور پھر اگر اس وقت آپ کو قبول کر لیا جائے گا تو آپ وہی ہوں گے۔ اور کہا، پھر آپ ہمیں اپنی خدمت کی ٹرافی کے طور پر اس کے سامنے پیش کریں گے۔ کہا، آپ ہماری رہنمائی اس کی جانب کریں گے اور ہم سب ایک ساتھ زمین پر واپس جائیں گے تاکہ ہم ہمیشہ کے لیے زندہ رہیں۔ میں نے کہا، کیا اب مجھے واپس جانا پڑے گا؟ جی ہاں، لیکن آگے بڑھتے جاؤ۔ میں نے دیکھا، اور جہاں تک میں دیکھ سکتا تھا، میں لوگوں کو آتے دیکھ رہا تھا جو میرے گلے لگنا چاہتے تھے اور چلا رہے تھے، ہمارا بیش قیمت بھائی۔ بس پھر ایک آواز نے کہا، وہ سب جن سے تو نے کبھی محبت کی اور وہ سب جنہوں نے تجھ سے محبت کی، خدا نے وہ تجھے دے دیے ہیں۔ اور میں نے دیکھا تو وہاں میرا پرانا کتا چلتا ہوا آ رہا تھا، اور میرا گھوڑا بھی آ گیا اور اس نے میرے کندھوں پر اپنا سر رکھ کر چاٹنا شروع کر دیا۔ کہا گیا، وہ سب جن سے تو نے کبھی محبت کی اور وہ سب جنہوں نے تجھ سے کبھی محبت کی، خدا نے انہیں تیری خدمت کے وسیلے تیرے ہاتھوں میں دے دیا ہے۔ اور میں نے محسوس کیا، میں اس خوبصورت مقام سے جا رہا ہوں، اور میں نے چاروں طرف دیکھا۔ میں نے کہا، پیاری کیا تم جاگ رہی ہو؟ وہ ابھی تک سو رہی تھی۔ اور میں نے سوچا، اے خدا ہو میری مدد کر، اے خدایا مجھے ایک لفظ پر بھی سمجھوتا نہ کرنے دینا، مجھے اپنے کلام میں ٹھیک قائم رکھنا تاکہ میں ہمیشہ اس کی منادی کرتا رہوں۔ مجھے اس کی پرواہ نہیں کون آتا ہے اور کون جاتا ہے اور کون کیا کرتا ہے اور کتنے کیس کے بیٹے اٹھ کھڑے ہوتے ہیں اور کتنے یہ یا وہ یا کچھ اور کرتے ہیں۔ اے خداوند، مجھے اس مقام کی طرف آگے بڑھنے دے، موت کا سارا ڈر۔ میں یہ بات آج صبح اپنی بائبل کے سامنے کہہ رہا ہوں۔ میرا ایک چھوٹا لڑکا ہے جو 4 سال کا ہے، اس کی پرورش کرنی ہے۔ میری ایک 9 سال کی بیٹی ہے اور ایک 9 عمر ہے، اور میں اس کے لیے شکر گزار ہوں کہ اس نے اپنی راہ خداوند کے ساتھ جوڑ لی ہے۔ کاش خدا مجھے زندہ رکھے تاکہ میں خدا کی نصیحت کے مطابق ان کی پرورش کر سکوں۔ اور اوپر مجھے ایسا لگ رہا تھا کہ سارا زمانہ چلا رہا ہے، 90 سال کے مرد و خواتین اور باقی سب چلا رہے تھے، اگر آپ ہمارے پاس نہ آتے تو ہم یہاں نہ ہوتے۔ اور اے خدا مجھے جنگ جاری رکھنے کی طاقت دے، لیکن اگر مرنا بھی پڑے تو میں اداس نہیں ہوں، میرے لیے یہ خوشی ہوگی، میرے لیے یہ ایک شادمانی ہوگی، اس برائی اور بدعنوانی سے نکل کر اس میں شامل ہو جاؤں۔ کاش میں وہاں اوپر 100 ارب میل اونچائی پر ایک مربع بلاک بنا سکتا، اور یہی کامل محبت ہے۔ ہر قدم کے ساتھ یہ راستہ تنگ ہوتا جا رہا ہے، یہاں تک کہ ہم اس مقام پر پہنچ گئے ہیں جہاں ہم اب ہیں۔ یہ تو برائی کا ایک سایہ ہے، اور چھوٹی سی ایک چیز ہو سکتی ہے جس کا ہم احساس کر سکتے ہیں اور محسوس کر سکتے ہیں کہ کہیں کچھ ہے، ہم نہیں جانتے وہ کیا ہے۔ ہو میرے بیش قیمت دوستو، میرے عزیزو، اور انجیل میں میرے پیارو، خدا میں میرے اکلوتے بچوں، میری سنو، میں تمہارا پاسٹر ہوں۔ تمہارے لیے میری خواہش ہے، کاش کوئی ایسا طریقہ ہوتا کہ میں تمہیں یہ سمجھا سکتا۔ کوئی الفاظ نہیں ہے، میں انہیں کہیں تلاش نہیں کر پایا، کہیں سے کوئی لفظ نہیں ملا، لیکن اس آخری سانس کے فوراً بعد وہ سب سے زیادہ شاندار چیز ہے جو آپ نے کبھی اسے بیان کرنے کا کوئی طریقہ نہیں ہے، کوئی راستہ نہیں ہے۔ मैं इसे बयान नहीं कर सकता,
लेकिन
आप जो कुछ भी कर रहे हैं दोस्तों, उसे एक तरफ रख दें और कामिल मोहब्बत हासिल करें। ऐसे मकाम पर आ जाएं जहां आप हर एक से, हर दुश्मन से और हर किसी से प्यार कर सकें। मुझे वहां के एक दौरे ने मुख्तलिफ इंसान बना दिया है। मैं कभी भी वो भाई ब्रैनम नहीं हूँ जो मैं कभी हुआ करता था। चाहे तारे जुड़ रहे हों, चाहे बिजली चमक रही हो, चाहे जासूस ने मेरे ऊपर बंदूक तान रखी हो, चाहे कुछ भी हो, इससे कोई फर्क नहीं पड़ता। मैं खुदा के फजल के वसीले जंग में आगे बढ़ने जा रहा हूँ, क्योंकि मैंने सारी खल्क और हर शख्स के सामने अंजील की मुनादी की है, जिसके सामने मैं कर सकता था, ताकि लोगों को उस खूबसूरत जहान के लिए कायल कर सकूं। ये मुश्किल हो सकता है, इसमें बहुत ज्यादा कुव्वत लग सकती है, मुझे नहीं मालूम इसमें कितना वक्त लग सकता है। जिस्मानी तौर पर बात करें तो हम नहीं जानते, और मेरे माजी के दिनों की जांच के मुताबिक उन्होंने कहा है, तुमने 25 साल की मुश्किल जिंदगी गुजारी है, मगर अच्छी जिंदगी गुजारी है, तुम मजबूत हो, इससे मेरी कुम्मक हुई। लेकिन हो, ये वो नहीं है, यहाँ कुछ और है। इस फानी को लाजमन लाफानियत का जामा पहनना है, इस फानी को लाजमन लाफानियत में बदल जाना है। केस के बेटे उठ सकते हैं, मैं वो जितने अच्छे काम करते हैं, मेरे पास कहने के लिए उनके खिलाफ कुछ भी नहीं है। गरीबों की मदद करना और अतिया देना अच्छा है। और याद रखें, देखें, सैमुअल ने सौल को बताया था, तू भी नबुवत करेगा। और देखें, इनमें बहुत सारे बड़े आदमी और बड़े मुनाद हैं, जो मुकर्रब फरिश्तों की तरह कलाम की मुनादी कर सकते हैं, लेकिन ये खुदा की मर्जी नहीं, क्योंकि खुदा उनका बादशाह रहना चाहता था। भाई बहन, पाक रूह को अपनी रहनमई करने दें। आए थोड़ी देर के लिए अपने सरों को झुकाते हैं।
I want to see Jesus. I would like to hear those sweet harbor bells chime. It would brighten my path and would vanish all fear. Lord, let us look past the curtain of time. Lord, let me look past the curtain of sorrows and fear. Let me view that sunny, bright climb. It would strengthen our faith and would vanish all fear.
Thank you, Lord.
Lord, let them look past the curtain of time. I am sure, Lord, if this little
खुदावन,
church this morning
मैं पूर्ण यकीन हूँ, काश ये छोटा चर्च आज सुबह पर्दे के पार देख सके। उनके दरमियान कोई दुख नहीं है और ना कभी हो सकता है, कोई बीमारी नहीं है, बिल्कुल नहीं, बल्कि कामलियत है। और ये चीज यहाँ से वहाँ तक बस एक सांस की दूरी पर है, बुढ़ापे से जवानी तक, वक्त से अब्दियत तक है। कल की फिक्रें और गुजरे कल के दुखों से और मौजूदा जमाने से कमाल अब्दियत तक है। ऐ खुदा, मैं दुआ करता हूँ तू यहाँ हर एक शख्स को बरकत दे। अगर खुदावन, यहाँ ऐसे लोग हैं जो तेरी मोहब्बत को नहीं जानते हैं, और यकीनन ऐ बाप, उस पाक मकाम में जो कि मोहब्बत का एक नमूना है, कोई भी दाखिल नहीं हो सकता है जब तक कोई नया जन्म नहीं पाता है, यानी नई पदेश। पाक रूह यानी खुदा मोहब्बत है, और हम जानते हैं ये सच है। अगर हम अपने ईमान के वसीले पहाड़ को हिला दें तो कोई फर्क नहीं पड़ता। अगर हम बड़े बड़े काम करें और फिर भी उसके बगैर हूँ, तो हम उस अजीम सीढ़ी पर नहीं चढ़ सकते हैं। लेकिन उसमें ये चीज हमें जमीनी फिक्रों से ऊपर उठा लेगी। ऐ बाप, मैं दुआ करता हूँ तू यहाँ सब लोगों को बरकत दे। और होने दे कि आज सुबह जिस शख्स ने मुझे सुना है मैंने उसे सच बताया है और तू मेरा गवाह है खुदावन। जैसे बुजुर्ग सैमुअल ने कहा था, क्या मैंने तेरे नाम से लोगों को कोई ऐसी बात बताई है जो सच के अलावा थी? ये लोग मेरा फैसला करने वाले हैं और खुदावन अब मैंने इन्हें बता दिया है कि तू मुझे उस देश में लेकर गया था और तू जानता है ये सच है। और अब ऐ बाप, अगर यहाँ कोई ऐसा है जो तुझे नहीं जानता, तू इस घड़ी वो कहे खुदावन मेरी मर्जी में तेरी मर्जी शामिल हो जाए, ऐ बाप ये बख्श दे। और अब आप अपने झुके हुए सरों के साथ क्या आप अपना हाथ उठाएंगे और कहेंगे भाई ब्रहनम मेरे लिए दुआ की जाए ताकि खुदा मेरे अंदर आ जाए।
Now, while you're right where you are,
अब आप जहां भी हैं आप क्यों हकीकी मिठास के साथ बाप से नहीं कहते हैं ऐ खुदा आज तू मेरे दिल में आ जा, मैं दुनिया की सब चीजों को तर्क करता हूँ, मैं हर चीज को तर्क करता हूँ ताकि सारी जिंदगी आपसे मोहब्बत करूँ और आपकी खिदमत करूँ और आज के दिन से लेकर आगे मैं तेरी पैरवी करूँगा और तेरी बाइबल की हर बात को मानूंगा। अगर आपने मसीही बपतिस्मा नहीं लिया है तो कहें खुदावन मैं लूंगा, अगर मुझे अभी तक पाकरू नहीं मिला है तो आपको मालूम हो जाएगा, जब आप उसे हासिल कर लेंगे वो आपको देगा, वो आपको यकीन दहानी और मोहब्बत देगा जिसकी आपको जरूरत है। हो सकता है आपको मुख्तलिफ तजर्बा और मुख्तलिफ एहसास हुआ हो, शायद आप चलाए हों या जुबानें बोली हों, ये ठीक है, लेकिन अगर आप में इलाही मोहब्बत नहीं है तो फिर मेरा यकीन करें, कहें खुदावन मेरे दिल में और मेरी जान में इसे अंडेल दे ताकि तेरा रूह हासिल कर सकूं और आज मेरे दिल में प्यार एहतराम और इलाही मोहब्बत आ जाए ताकि जब मेरी आखिरी सांस मुझे छोड़ जाए तो मैं उस देश में जा सकूं। जबकि हम दुआ कर रहे हैं तो अब आप अपने लिए दुआ करें जिस तरह भी आप दुआ करना चाहते हैं और खुदा से मांगे वो आपके लिए ये करेगा। मैं आपसे प्यार करता हूँ, मैं आपसे मोहब्बत करता हूँ। आप सफेद बालों वाले बुजुर्ग जो यहाँ बैठे हुए हैं, आपने छोटे बच्चों के लिए बड़ी मेहनत की है और उनकी परवरिश की है। आप बेचारी बूढ़ी माएं हैं जिन्होंने उनकी आंख से निकलने वाले हर आंसू को पहुँचा है। प्यारी बहन मैं आपको यकीन दिलाता हूँ दूसरी तरफ और दूसरी सांस में इस तरह नहीं है, मेरा ईमान है वो कुवत यकीनन इस जगह मौजूद है। ये दूसरा मकाम है जिसमें हम रह रहे हैं, जिसमें अब हम रह रहे हैं, ये फानी मकाम है। खुदावन तेरी मर्जी ही मेरी मर्जी बन जाए। जब हम मिलकर दुआ करते हैं तो आप भी दुआ करें। खुदावन बड़ी ताजीम से और तेरे कलाम और तेरे पाक रूह की बुनियाद पर हम ये जानते हैं कि हमारी पैदाइश कहाँ से है और हम इसके लिए बहुत खुश हैं। हम खुश हैं क्योंकि हम इंसान के इरादा से नहीं, जिस्म की ख्वाहिश से नहीं, बल्कि खुदा की मर्जी से पैदा हुए हैं। और आज ऐ बाप हम दुआ करते हैं ये लोग जो माफी के तलबगार हैं, ऐ खुदावन तेरा रूह इनके लिए काम करे। मेरे पास ये काम करने का कोई तरीका नहीं है, मैं बस एक इंसान हूँ, केश का एक बेटा हूँ, लेकिन हमें तेरे पाक रूह की जरूरत है। ऐ खुदा मुझे सैमुअल की तरह बना दे जो कलाम की सच्चाई बताए और तूने अभी तक इसकी तस्दीक की है और मेरा ईमान है तू आगे भी करता रहेगा जब तक मैं तेरे साथ सच्चा रहूंगा। ऐ बाप काश ये सब अब अबदी जिंदगी को हासिल कर पाए, काश आज का दिन इनसे कभी अलग न हो पाए क्योंकि ये इस वक्त दुनिया को छोड़ने आए हैं और जो कुछ मैंने इनसे कहा है काश ये सच्चाई इन पर खुल जाए। और जैसे अब हम यहाँ आज फानी हालत में बैठे हैं और अपनी घड़ी को देख रहे हैं, अपने डिनर और कल के काम काज और फिक्रों और मेहनतों के बारे में सोच रहे हैं, लेकिन तब ये नहीं होंगे, ये सब ओझल हो जाएंगे, वहाँ फिक्रे नहीं होंगी, लेकिन अब्दियत की एक अजीम खुशी होगी। ऐ बाप, इनमें से हर एक को इस तरह की जिंदगी अता कर दे। और काश ऐ बाप, मैं तुझसे ये मांगता हूँ कि हर एक शख्स जिसने आज सुबह मेरे वसीले उस रोया को सुना है, होने दे मैं उस पार इनमें से हर एक को मिलूं। हो सकता है यहाँ ऐसे मर्द और औरतें हैं जो मुझसे इख्तलाफ करें, लेकिन ऐ बाप ये कभी भी उस राह में रुकावट ना बने। काश हम इनसे वहाँ मिले और ये भी वहाँ चले और हम एक दूसरे को थाम लें और चिल्लाएं, हमारा बेशकीमत भाई जैसा वहाँ दिखाया गया वैसा ही खुदावन हर एक के साथ हो। वो सब जिनसे मैं प्यार करता हूँ और वो सब जो मुझसे प्यार करते हैं, मेरी दुआ है खुदावन उनके लिए इसी तरह हो और मैं इन सबसे प्यार करता हूँ। ऐ बाप ये बात इन पर आश्कारा कर दे।
May they do their part to accept it. For I asked it in Jesus' name. Amen.
अब मैं इन्हें अपनी जिंदगी की पेशकश करता हूँ, काश ये इसे कबूल करके अपना हिस्सा पूरा करें, क्योंकि मैं ये दुआ यीशु के नाम में मांगता हूँ। आमीन। हमारे पास कुछ वक्त है ताकि बीमारों के लिए दुआ की जाए। मैं देख रहा हूँ हमारे पास यहाँ एक छोटी बीमार लड़की है और एक खातून कुर्सी पर है।
Now to my most precious brother, sisters,
please do not misunderstand. मेरे बेशकीमत बहन भाइयों, मेहरबानी से मुझे गलत मत समझे। मैं नहीं जानता क्या हुआ था, मुझे नहीं मालूम क्या हुआ था, लेकिन ऐ खुदा जब मैं मर जाऊं तो मुझे वापस वहीं पर जाने देना, बस मुझे उसी मकाम पर जाने देना जहां मैं जाना चाहता हूं और जहां ये था। मैं पालूस बनने की कोशिश नहीं कर रहा जो तीसरे आसमान पर उठा लिया गया था, मैं वो नहीं कह रहा हूं। मैं ईमान रखता हूं वो तो मेरी हिम्मत बढ़ाने की कोशिश कर रहा था और मुझे कुछ देने की कोशिश कर रहा था और मुझे मेरी आने वाली नई खिदमत के लिए हिम्मत दे रहा था। अगर मैं यहाँ कुछ मिनटों के लिए कुछ पढूं, तो क्या ये बेअदबी में आ जाएगा? क्या ये ठीक रहेगा? मुल्क के मारूफ मैगजीनों में से ये एक है, बिली ग्राम। डॉक्टर बिली ग्राम को इस्लाम की दावत अफ्रीकन टाइम्स के पहले पेज पर है, 15 फरवरी 1960। आर्टिकल लिखने वाला एक मुस्लिम मोहम्मदन था जिसका ख्याल है मसीह की अंजील की मुनादी में मौजजात होने चाहिए जो कल आज बल्कि अब तक यकसा है। हम ये हवाला पेश करते हैं, मसीह ने अपने पैरोकारों से ये वादा किया था जब उसने कहा था, वो जो मुझ पर ईमान रखता है वो काम जो मैं करता हूँ वो भी करेगा बल्कि इनसे बड़े करेगा जो वो करता था। क्या कलीसिया ने कभी वो काम किए हैं जो बाइबल में मसीह की सफात हैं? क्या कलीसिया आज कर सकती है? क्या कोई मुमताज कलीसिया है जिसने मसीह से आधे मुजजात भी किए हों? चलो ये नहीं कहते बड़े काम किए हों। क्या आप जाती तौर पर शोहरत याफ्ता होते हुए मसीहत की वकालत के लिए खड़े हो सकते हैं ताकि जिस्मानी तौर पर मुर्दा जिंदा करें? क्या आप समुन्दर पर चल सकते हैं? क्या आप बीमार को शिफा और अंधे को आंखें दे सकते हैं? क्या ये ऊपर वाले हवाले के मुतजात नहीं है जो एक मुसलमान ने पेश किया है? या देखें, या मसीह के पैरोकारों की तरफ से कुछ के बयानात के मुताबिक आपके अकीदे की आजमाइश थी مسلم آرٹیکل میں بہت کچھ واضح طور پر اور ایک کے بعد ایک بیان لکھا ہوا تھا۔ انہوں نے اس مسلمان کی توہین کی، لیکن وہ درست تھا، لیکن انہیں یہ بات کہنی چاہیے تھی۔ سب سے اچھا جواب یہ تھا کہ بائبل پڑھیں اور قرآن کو جانیں۔ قرآن کو اس موازنہ سے نقصان پہنچتا ہے، اس سے نقصان پہنچتا ہے۔ مسلمانوں کا بڑا دعویٰ ہے کہ مسیحیت سے اچھے ہیں اور بڑھ رہے ہیں۔ یہ خالص BOMBASTIC بڑے بول ہیں میرے خیال سے، تصور ہے۔ اس کے باوجود لکھاری نے کلیسیا کے ساتھ جڑے ہوئے معجزات کے ایک اہم نقطہ کو چھوا ہے، لیکن ہمیں یہاں ایک بار پھر لکھاری کی سنجیدگی پر شک ہے، کیونکہ کون ان معجزات پر جو ریورنڈ ولیم برینم کے وسیلے ہوئے ہیں انگلی اٹھا سکتا ہے اور اعتراض کر سکتا ہے جو مسلمانوں کے درمیان جنوبی افریقہ میں ہوئے اور 10,000 نے مسیح کو اپنا نجات دہندہ قبول کیا۔ یہ ولیم برینم کی خدمت میں ہوئے جو ڈربن جنوبی افریقہ میں کی گئی تھی، یا اس کے علاوہ پوری دنیا میں کی گئی ہے، یا جو TL اوسبورن نے ایسٹ افریقہ میں کی ہے۔ بے شک ہم 100% بلی گرہم کے ساتھ کھڑے ہیں۔ ہم نے سوال کے نقطہ پر بات کی ہے، کچھ نہیں۔ سوال کا یہ نقطہ کوئی اہمیت نہیں رکھتا ہے، لیکن اس کے ہر حصے کے درمیان انہوں نے مجھے بلایا، کہا کہ ہم جنونی ہیں، ہمیں نہیں معلوم کہ ہم کیا کر رہے ہیں۔ لیکن انہوں نے اپنے اخبار کے اندر اس کی گواہی دی کہ خدا نے یہ کام کیا ہے۔ خدا آج بھی ویسا ہی خدا ہے جیسا وہ کبھی تھا۔ آپ یہ نہیں کہہ سکتے کہ وہ اس پر ایمان نہیں رکھتے، وہ بس اسے نظر انداز کرتے ہیں۔ یہ چھپ کر نہیں ہوا ہے، یہ کسی کونے میں نہیں ہوا ہے، اور سینکڑوں اور ہزاروں لوگ وہاں بیٹھے ہوئے تھے، اسے دیکھ رہے تھے۔ جب انہوں نے دیکھا کہ لنگڑا اور اپاہج لڑکا وہاں آیا اور پاک روح نے اس کی زندگی کے بارے میں سب کچھ بتا دیا اور وغیرہ وغیرہ، پھر دیکھیں وہاں کیا ہوا۔ اور جب 10,000 مسلمانوں نے یہ دیکھا تو وہ سیدھے زمین پر جھک گئے اور یسوع مسیح کو اپنا شخصی نجات دہندہ قبول کر لیا۔ ہمارے پاس اب بھی TL اوسبورن اور باقی ہیں جو ابھی تک بیڑوں کی خوراک کھلا رہے ہیں۔ میرا خیال ہے بھائی اوسبورن ابھی تک مسلمانوں کے درمیان نہیں گئے ہیں، وہ دعویٰ کرتے ہیں وہ غالب آئے ہیں، لیکن ہمارے پاس اب بھی وہ خدا ہے جو بیڑ کو شیر سے چھڑا سکتا ہے، جو بیڑ کو بالو سے بچا سکتا ہے۔ یہ جان کر مجھے اچھا لگا کہ انہوں نے اسے تسلیم کیا اور اسے لکھا۔ نہیں، وہ سمجھتے ہیں کہ وہ نہیں جانتے ہیں، وہ چلے گئے اور پیٹ پھیر لی اور کہتے ہیں وہ دن تو گزر گئے ہیں۔ مسلمانوں نے کہا، کیا وہ کیا پوری بائبل کا زمانہ گزر چکا ہے؟ پھر آپ سب غلط ہیں، آپ ایک آدمی کی عبادت کر رہے ہیں اور وہ آدمی مر گیا تھا اور اس کا نام یسوع تھا اور وہ بہت سال پہلے مر گیا تھا، اور ایسی کوئی بات نہیں ہے کہ وہ زندہ ہوا تھا۔ لیکن یہ بات وہ ڈربن کی عبادت میں نہیں کہہ سکے، کیونکہ وہاں وہ کھڑا ہوا تھا اور وہی کام کر رہا تھا جو اس نے کیے تھے، اور انہیں ثابت کر دیا تھا۔ اب یہاں تک ہوا کہ تنظیموں کو بھی واپس آنا پڑا۔ یہ وہی شخص تھا، اس نے مجھے لکھا اور بتایا کہ مجھے بائبل پر اپنی تعلیمات واپس لینی پڑیں گی۔ یہ وہی تھا جو ان کے اخبار میں لکھتا تھا۔ کچھ بھی ہو، اس سے قطع نظر خدا ان سے اپنی تعریف کروائے گا۔ یہ درست ہے، اسی نہ کسی طرح وہ ان سے اپنی تعریف کروائے گا۔ ہمارے یہاں ایک چھوٹی بیمار لڑکی بیٹھی ہوئی ہے، کیا یہ آپ کی بچی ہے بہن؟ اسے کیا بیماری ہے محترمہ؟ برین ہیمریج ہے۔ او ہاں، اگست میں 4 سال۔ او، یہ مرنگو سے یا کہیں اور سے ہے؟ پیولی سے ہے۔ پھر یہ وہی لڑکی ہے۔ ماں، بس ایک ہی چیز ہے جو اس لڑکی کو بچا سکتی ہے، بس خدا یہ جانتا ہے۔ میں اس سے خوش ہوں۔ بھائی نیویل، کیا آپ نے اس کے لیے دعا کی تھی؟ جب سے بھائی نیویل نے جا کر اس پر دعا کی تھی، یہ پہلے سے اچھی ہے۔ ابھی تک ایسے چرواہے ہیں جو بیڑ کی خوراک کو جانتے ہیں۔ پیاری بہن، آپ کی کیا بیماری ہے؟ آپ جو وہاں کرسی پر بیٹھی ہوئی ہیں، کینسر؟
If I just asked you something, maybe right here, how many here has been healed of cancer? Raise up your hand.
अब मैं ठीक यहाँ आपसे कुछ पूछने लगा हूँ. यहाँ कितने हैं जिन्होंने कैंसर से शिफा पाई है? अपने हाथ उठाएं, बहन. यहाँ देखें, खुदा शाफी है, हम ये जानते हैं. अगर मैं आपको बताऊं कि मैं वहाँ जाकर इस लड़की के ब्रेन हेमरेज को ठीक कर सकता हूँ और इसे शिफा दे सकता हूँ, या कैंसर वाली औरत को ठीक कर सकता हूँ, तो मैं आपको गलत बताऊंगा. लेकिन मैं एक बात जानता हूँ, एक बालू था, एक कैंसर, एक ट्यूमर, एक अंधापन और एक मौत थी, जिसने खुदा की भेड़ को एक दिन पकड़ लिया था. और मैं खुदा की कुव्वत के साथ वहाँ गया था और मैंने उसे मार डाला था और भेड़ को वापस ले आया था. ये सच है. और आज हम फिर आगे बढ़ रहे हैं, किसी बड़ी चीज या फलाफना चीज के साथ नहीं. मैं दुआ के सादे और छोटे से फलाखन के साथ आगे बढ़ रहा हूँ. वो इसे वापस ले आएगा. क्या आप ईमान रखती हैं? क्या आप नहीं रखती बहन? आप भी ईमान रखती हैं? क्या आप नहीं रखती हैं बहन? अब आप में से कितने अपने पूरे दिल से ईमान रखते हैं? अब आप अपने सरों को झुकाएं जबकि मैं दुआ करता हूं. प्यारे बाप, ये खूबसूरत जवान औरत यहां लेटी हुई है जो कभी नहीं चल सकती और आसपास नहीं जा सकती जब तक तू इसकी मदद ना करे. दुश्मन ने इसे पकड़ा हुआ है. ये डॉक्टर की पहुंच से बाहर है. दुश्मन ने इसे काफी दूर लाकर झटका दिया है और यहाँ तक के डॉक्टर भी कुछ नहीं कर सकते हैं. लेकिन खुदावन, ये तेरी पहुंच से दूर नहीं है. ये ठीक उस जगह पर आ गई है जहाँ तू अपना हाथ इस पर रख सकता है. खुदा के कलाम की बुनियाद पर मैं अपने हाथ इस जवान औरत पर रखता हूँ और इस ब्रेन हेमरेज को रद्द करता हूँ. यीशु मसीह के नाम में ये वापस एक नॉर्मल औरत हो जाए, ताकि ये खुदा के जलाल के लिए जिंदा रहे. होने दे कि ये शिफा पाकर इस चर्च के अंदर बाहर चले, जिस तरह दूसरे चलते हैं ये भी चले. और खुदा की तारीफ करे, यीशु मसीह के वसीले ऐसा ही हो. जैसे कि इसके बाल चमक रहे हैं और बल खाए हुए हैं और ये उस देश में जाए जहां मैंने कोई बुढ़ा और बीमार नहीं देखा था, बल्कि जवान. लेकिन इसके प्यारे यहां बैठे रो रहे हैं क्योंकि ये इससे प्यार करते हैं. एक बड़े दुश्मन ने इसे पकड़ लिया है और डॉक्टरों की पहुंच से दूर फेंक दिया है. ये एक भयानक कैंसर का शेर है. ऐ खुदा, मैं इसके पीछे आता हूँ. मैं इसे वापिस बहाली के लिए लाता हूँ. मैं मसीह के फतामंद नाम में कैंसर को शिकस्त देता हूँ, क्योंकि मैं मसीह का एक एलची हूँ. होने दे, ये इसे छोड़ दे और ये ठीक हो जाए. और अब से कई साल तक खुदा के जलाल और इज्जत के लिए जिंदा रहे हमारे खुदावन यीशु मसीह के वसीले ऐसा हो. अब आसमानी बाप, ये बड़ा हथियार नहीं है, ना ही चमकता हुआ भाला है, कोई जुबान नहीं और ना उसके अल्फाज हैं, लेकिन ये आम छोटा सा ईमान का फलाखन है. मैं इस जान के लिए आता हूँ और ये बदन जिसे दुश्मन कैंसर ने पकड़ा हुआ है और डॉक्टर की पहुंच से ये दूर है, लेकिन खुदावन, मैं आज सुबह इसके लिए आता हूँ ताकि इसे हरी हरी चरागाहों और राहत के चश्मे के पास लाऊं, फतेहमंद यीशु के नाम में, जिसका मैं एलची हूं। हकीकी ईमान के साथ मैं यकीन करता हूं, इस दुआ की कुव्वत के वसीले जो हमने की है, ये वापस बहाल हो जाएगी। ऐसा ही हो, मेरा ख्याल है अब बपतिस्मे की इबादत है। क्या है, क्या आप एक मिनट के लिए अपना सर उठाएंगे? पास्टर ने मुझे अभी अभी बताया है, ये लोग बहुत ज्यादा बीमार हैं, ये ठीक हो जाएंगे। बस नहीं तो, ये ठीक बात है, खुदा के वादे नाकाम नहीं होते हैं, हम उनकी पैरवी करते हैं। इनके हाँ बपतिस्मे की इबादत है, यहाँ कुछ लोग हैं जिन्हें जरूर लेना चाहिए। आज रात हमारी फिर इबादत होगी। क्या यहाँ कोई ऐसा है जो आज रात नहीं आ सकता और चाहता है कि उसके लिए अभी दुआ की जाए, क्योंकि वो आज रात यहाँ नहीं आ सकता है? क्या आप यहाँ आएंगे, वो जो आज रात नहीं आ सकते हैं? आज रात मेरे पास दुआया कतार के लिए काफी वक्त है, ये अब इन लोगों को बपतिस्मा देंगे। क्या आपको छोटा लड़का मिल गया है? ठीक है, जी हाँ भाई, आपका बहुत शुक्रिया। क्या ये मुनासिब होगा कि मैं इसे बाद में पढूं या अभी पढूं? आपका शुक्रिया जनाब। अब आप हमें एक या दो मिनट और दे दें, फिर हम बपतिस्मे की इबादत करेंगे। मुझे मालूम है आप सब इसे देखना चाहेंगे, और जो आज बपतिस्मा लेना चाहते हैं, ठीक है, आप खवातीन उधर चली जाएं, ताकि लिबास तब्दील कर लें, और आप मर्द इस तरफ आ जाएं, और जब तक मैं इन बीमारों के लिए दुआ करता हूँ। देखें, आप अपने आप को बपतिस्मे की इबादत के लिए तैयार कर लें, और वो लोग जो अभी हम आज रात, मैं एक छोटी सी दुआया कतार लेने की कोशिश करूंगा आज रात फौरन, जैसे ही वो अंदर आ जाएंगे। और आज रात हम इफ़्सियों की पहली किताब को शुरू करने जा रहे हैं, और अगर आपके पास चर्च जाने के लिए कोई जगह नहीं है, तो हमें अब आपको अपने साथ शामिल करके बहुत खुशी होगी। और अगर आपका अपना पास्टर और चर्च है, तो फिर अपने प्यारे चर्च में जाएं और आप उनकी मदद करें। अगर आपको जाना है और इस वक्त जा रहे हैं, तो खुदा आपको बरकत दे, फिर हमारे पास दोबारा आएं जब भी आप आ सकते हैं, हमें आपको देखकर खुशी होगी। भाई, क्या आपने भी दुआ करवानी है? आपके साथ क्या मसला है? हाई ब्लड प्रेशर है। आप जबकि बाकी लोगों ने अपने सर झुकाए हुए हैं, तो एक मिनट के लिए हम दुआ करना चाहते हैं। ऐ बाप, मैं तेरा शुक्रिया अदा करता हूँ आज इस छोटे चरवाहे की फलाखन के लिए, जो उस दुआ के लिए जिसने शेर को झुकने पर मजबूर कर दिया और छोटे बरे को उससे बचा लिया और माँ और बाप को वापस लौटा दिया। मैं अपने भाई के लिए दुआ करता हूँ खुदावन, मैं दुआ करता हूँ कि तू इसे सलामती से वापस लाना। होने दे कि ब्लड प्रेशर और परेशानियाँ इसके बदन से चली जाएं। मैं इसके पीछे जाता हूँ खुदावन, और यीशु मसीह के नाम में इसे वापस लाता हूँ। ऐसा ही हो, आमीन। खुदा आपको बरकत दे भाई। नीचे जाते हुए मैं देख रहा हूँ आपने एक छोटे अंधे लड़के को पकड़ा हुआ है। मैं एक और बात कहना चाहता हूँ, मेरे पास कोई था, वो बहुत बीमार था और उल्टी कर रहा था, और मैंने सोचा मैं नहीं चाहता आप इससे महरूम रह जाएं, अगर आप ये कर सकते हैं। मैंने सोचा, ऐ खुदा, अगर मैं बाहर निकलकर किसी की सुनता हूँ, तो बाहर जाकर क्या दे सकता हूँ? मेरी बीवी ने कहा, बिली, बाहर कोई बुजुर्ग आपसे मिलना चाहता है। और वहाँ एक बेचारा गंजे सर वाला शख्स था, जिसकी सफेद दाढ़ी उसके चेहरे पर लटक रही थी। वो चलता हुआ आया और कहा, क्या आप भाई ब्रैनम हैं? मैंने कहा, जी हाँ जनाब, मैं हूँ। मेरा नाम साइमन है। अपना हाथ मेरे ऊपर रखता है और एक मिनट मुझे देखता है और कहता है, आप एक ईमानदार हैं भाई ब्रैनम? जी हाँ, ये दुरुस्त है, ये बाइबल का साइमन पीटर था। मैं उसकी कितनी तारीफ करूँगा, उसने बहुत कुछ नहीं कहा, उसने बस अपना हाथ मुझ पर रखा। ये ठीक बात है। और फिर मेरे पास आया اور خدا کی مدد سے اور خدا کے فضل سے یہاں ہزاروں کی تعداد میں ایسے لوگ موجود ہیں جو یہی ایمان رکھتے ہیں. کاش میں ان تک پہنچ سکوں. میں سوچتا ہوں خداون مجھے ان میں سے ہر ایک کے پاس جانے دے, جہاں جہاں میں جا سکتا ہوں بس مجھے جانے دے. میں سوچتا تھا اگر شمعون یا پالوس یا ان میں سے کوئی اندر آتا اور کہتا کیا آپ بھائی برینم ہیں؟ جی ہاں. اور وہ اپنے ہاتھ مجھ پر رکھتے اور مجھے دیکھتے اور کہتے ٹھیک ہے بھائی برینم, اور بس وہ چلے جاتے تو میں ٹھیک ہو جاتا, میں تندرست ہو جاتا. یقیناً میں کہتا لڑکے میری ہمت تو اسی گھڑی بڑھ جاتی, اور میں کہتا میں ٹھیک ہو جاؤں گا. جی ہاں جناب. اور آج بھی یہاں ایسے لوگ ہیں جو اس پر ایمان رکھتے ہیں, اور یہی کام کرنے میں نیچے آ رہا ہوں تاکہ آپ پر ہاتھ رکھ کر خدا سے مانگوں. میں اس چھوٹے لڑکے پر ایک منٹ دعا کرنا چاہتا ہوں. بہن یہ ایک بیچارہ اندھا لڑکا ہے, یہ کب سے اندھا ہے؟ کیسے ہو چھوٹے لڑکے؟ ہو تم بہت خوبصورت ہو چھوٹے لڑکے. اے پر فضل خدا, ڈاکٹروں کی پہنچ سے یہ دور ہے. جب یہ چھوٹا لڑکا پیدا ہوا تو یہ پیدائشی اندھا تھا, اور یہ پیارا اور خوبصورت چھوٹا لڑکا ہے اور یہ دیکھ نہیں سکتا ہے, اور دشمن نے اسے ڈاکٹر کی پہنچ سے باہر کر دیا ہے اس سے پہلے کہ اس کی زندگی میں یہ موقع آتا. بس اے خداوند آج صبح میں اس کے پیچھے آتا ہوں, اور یہ چھوٹی سی سادہ دعا یا فلاخن ہے جو اسے اے خدا واپس لے آئے گی. میں یسوع مسیح کے نام میں دشمن ابلیس کا مقابلہ کرنے آتا ہوں, اور میں خدا کے لیے اس لڑکے کا دعویٰ کرتا ہوں. میں خدا کے لیے اس کی بینائی کا دعویٰ کرتا ہوں اور اسے واپس لوٹاتا ہوں جو شیطان نے اس سے چھین لی تھی, اسے واپس دیتا ہوں. یسوع مسیح کے نام میں ایسا ہو جائے, اب ایسا ہی ہو. اب پیاری بہن دیکھیں, اس میں ذرا سا بھی شک نہ کریں, یہ چھوٹا لڑکا ٹھیک ہو جائے گا, اور میں چاہتا ہوں آپ اسے چرچ میں واپس لائیں اور لوگوں کو دکھائیں کہ یہ دیکھ سکتا ہے. کیا اب آپ نہیں لائیں گی؟ یسوع مسیح کے نام میں اس کی بینائی اسے مل جائے. اے خداوند یسوع اسے لے. اس چھوٹے لڑکے کے لیے ہم نے بہت دعا کی ہے, لیکن آج صبح میں یسوع مسیح کے نام میں آتا ہوں اور اس چھوٹی فلاخن کو اٹھاتا ہوں جو تُو نے مجھے دی ہے, اور اس کے وسیلے تُو نے میری مدد کی ہے. خداوند میں تیری قوت کے ساتھ آگے بڑھتا ہوں. تُو نے کینسر کے منہ سے اور موت کے منہ سے مردوں کو زندہ کیا جن کی موت کا اعلان ہو چکا تھا, اور وہ اکڑے اور ٹھنڈے پڑے ہوئے تھے. میں اس دشمن کے پیچھے یسوع مسیح کے نام میں آتا ہوں تاکہ اسے واپس تندرستی میں لے آؤں. خداوند یہ بخش دے, اور خدا کے جلال کے لیے ایسا ہی ہو. اور کیا آپ دعا کے لیے آئی ہیں؟ کیا آپ ایماندار ہیں؟ خداوند میں اس بہن کو فلاخن کے سامنے لاتا ہوں. یسوع مسیح کے نام میں یہ بیماری اسے چھوڑ دے اور پھر واپس نہ آئے. خیر میں اسی فلاخن سے وار کرتا ہوں جس نے بھائی ہارلے کو بچایا, اور وہ آپ کے لیے اور آپ کی بیٹی کے لیے بھی ہے. اب آسمانی باپ, میں دشمن کے پیچھے آتا ہوں اور اس فلاخن کا استعمال کرتا ہوں جو تو نے مجھے دی ہے, کیونکہ تو نے کہا تھا اگر تو لوگوں کو قائل کر سکے کہ وہ تیرا یقین کرے, اور جب تو مخلص ہو کر دعا کرے گا تو یہ چھوٹا پتھر ٹھیک نشانے پر لگے گا, اور ہونے دے یہ اب ہو جائے. خداوند, میں اس بہن کے لیے درخواست کرتا ہوں یسوع مسیح کے نام میں, ایسا ہی ہو جائے. آمین. ٹھیک ہے بہن, اب ہم اعصابی مسائل ڈاکٹروں کی پہنچ سے دور ہیں. وہ آپ کو وقتی آرام کے لیے کچھ دے سکتے ہیں, لیکن اس کے بعد آپ کی حالت اور خراب ہو جائے گی. جی ہاں, اب دیکھیں آج صبح ہم اس کا پیچھا کرتے ہیں اور اسے بگاتے ہیں اور آپ کو واپس لاتے ہیں. اے خداوند یسوع, پانچ چھوٹے پتھر ہیں, ایف اے آئی ٹی ایچ, اور دعائیا فلاخن ہے, اور میں اپنی بہن کو اس گھبراہٹ کے چنگل سے واپس لا رہا ہوں. ادھر میں اسے واپس ہری ہری چراگاہوں کے سائے میں اور راحت کے چشمے کے پاس لا رہا ہوں. میں یہ یسوع مسیح کے نام میں کرتا ہوں. آمین. اے خدا باپ, ہم اس چھوٹی لڑکی کے لیے بہت خوش ہیں کہ یہ پٹھوں کا نقص نہیں تھا, لیکن اسے قطع نظر کہ یہ کیا ہے, لیکن یہ اب بھی تیری پہنچ میں ہے خداوند. اور میں پتھر اور ایمان کی چھوٹی فلاخن کے ساتھ آتا ہوں, اور میں اس پتھر کو اپنی پوری قوت سے مارتا ہوں جتنی مجھ میں ہے. یسوع مسیح کے نام میں یہ پتھر اپنے نشانے پر لگے, اور ہماری بہن تندرست ہو جائے. میں یہ حکم یسوع مسیح کے نام میں دیتا ہوں. اور یہ جوان ماں ہے, یہ اپنے چھوٹے بچے سے جو کہ اس کی اولاد ہے اس سے اس پار ملنا چاہتی ہے, اس جلالی دھرتی پر جس کا میں نے ذکر کیا تھا, اور وہ اور ماں زندہ نہیں رہ پائے گی تاکہ اس ننے کی پرورش کر سکے, اور نہ ہی یہ بچہ تیری مدد کے بغیر زندہ رہ سکتا ہے. لیکن میں فلاخن کے ساتھ آگے بڑھتا ہوں تاکہ اپنی پوری قوت کے ساتھ دشمن پر ٹھیک نشانہ لگاؤں, اور یسوع مسیح کے نام میں میں اس فلاخن کو چلاتا ہوں. خدا کے جلال کے لیے یہ زندہ رہیں. یسوع مسیح کے نام میں آمین. او, یہ اچھا ہے, میں خوش ہوں. ٹھیک ہے, یہ خدمت, ہاں یہ عظیم ترین خدمت ہے جو لوگوں کی نشاندہی کر رہی تھی. اس نے کاموں کو ظاہر کیا ہے. ہمارے آسمانی باپ, شیطان نے اس بیچاری ماں کو ڈاکٹروں کی پہنچ سے دور کر دیا ہے. یہ بس دوائی کے وسیلے اس پر وار کر سکتے ہیں خداوند, اور ادھر ادھر سے اسے پھاڑ دیں گے, اور یہ مشکل سے جان پائے گی کہ یہ کہاں پر ہے, اور جب یہ ہوش میں آئے گی تو اس کی حالت اور خراب ہو جائے گی. لیکن میں اس ایمان کے پتھر اور فلاخن کے ساتھ آ رہا ہوں, سیدھا اپنے نشانے پر آ رہا ہوں تاکہ ہدف کو صفر کیا جائے. یسوع مسیح کے نام میں اور خدا کے جلال کے لیے میں اس بہن کی گھبراہٹ کو رد کرتا ہوں, آمین. پیارے خدا, بھائی جارج وہاں پڑے ہوئے مر رہے ہیں. زیادہ عرصہ نہیں ہوا میں نے دیکھا تھا ایمان نے اس کے لیے کیا کیا تھا. اب خداوند اسے جوڑوں کا درد ہے, ہمارا خیال ہے وہ اسے کوئی دوا دیں گے جو کچھ دیر کے لیے درد سے آرام دے گی, لیکن وہ درد کو ختم نہیں کرے گی. اس لیے اس دعا کا مقصد یسوع مسیح کے نام میں پورا ہو جائے. اور جوڑوں کا درد ختم ہو جائے اور وہ اپنے گھر تندرست ہو کر جائے. بھائی آپ کا شکریہ. عزیز آپ کیسی ہیں؟ او میرے خدایا, بہرپن ہے. کیا آپ ٹھیک سن سکتی ہیں؟ یہ فانی انسان کی پہنچ سے دور ہے. کیا آپ خداوند یسوع میں ایماندار ہیں؟ انہی دنوں میں یہاں ایک خوبصورت بہن کو دیکھ رہا ہوں. آپ دوبارہ صدا کے لیے جوان ہو جائیں گی. میں جانتا ہوں آپ اس کے جلال کے لیے زندہ رہنا چاہتی ہیں. واپس جا رہی ہیں. اپنے بیٹے کے لیے کیا آپ اسے تلاش نہیں کر سکتی؟ او وہ جا چکا ہے. او ٹھیک ہے. دکھی ہیں؟ جی ہاں. عزیز بہن, میں چاہتا ہوں آپ وہاں آ جائیں جہاں آپ کو اچھا لگے. آج صبح آپ نے میری رویا سنی. اچھا, آپ اس کو بتائیں. خیر, یہ آپ کو بتائے گی کیا ہوا تھا. آپ کی آخری سانس کے لیے وہ بیش قیمت لڑکا آپ کا وہاں انتظار کر رہا ہے. آپ اس کی طرح جوان ہو جائیں گی. محبت, بس محبت ہے. پیارے آسمانی باپ, زندگی کی دوڑ ختم ہو چکی ہے اور باقی کچھ نہیں بچا ہے, اور اس کا پیارا بیٹا دریا کے اس پار ہے. اگر وہ مڑ کر پیچھے دیکھ سکتا تو وہ کہتا کچھ دن رہ گئے ہیں. ماں اس کشتی کا انتظار کر رہی ہے خداوند, جو اسے اس دھند سے اس جلالی سرزمین میں لے جائے گی. اے باپ, اسے برکت دے اور اس کے دل کو تسلی دے تاکہ دریا کے پار بچھڑے ہوئوں کی عظیم ملاقات ہو جائے.